मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऊदु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम أفرأيت من اتخذ إلهه هواه وأضله الله على علم وختم على سمعه وقلبه وجعل على بصره غشاوة وقال الله تعالى يا أيها الذين آمنوا ادخلوا في السلم كافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين قرآن مجید کی دو آیتیں تلاوت کی ہیں، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور عمل کی اللہ ہم سب کو توفیق عطا فرمائے۔ یہ جو میں نے قرآن مجید کی آیات پڑھی ہیں، ان آیات میں اللہ تعالیٰ نے ایک ایسے جھوٹے معبود کا ذکر کیا جو ہے تو جھوٹا معبود لیکن اس کو لوگ معبود سمجھتے نہیں ہیں۔ معبود کسے کہتے ہیں؟ جس کی عبادت کی جائے۔ میرے اور آپ کے سامنے اگر کوئی پتھر کا بنا ہوا بت لا کے رکھ دے، پتھر کی مورتی لا کے رکھ دے اور ہمیں یہ کہے کہ اس کے سامنے سجدہ کرو، اس کے سامنے دعا مانگو، اس سے اپنی دل کی بات کرو، تو کیا ہم اس کام کے لیے آمادہ ہو جائیں گے؟ آپ کا کیا جواب ہوگا؟ نہیں، کہیں گے بھائی گردن کاٹ دو مگر ہم اس کام کے لیے کبھی آمادہ نہیں ہوں گے۔ کیوں؟ ہم اس کو جھوٹا معبود سمجھتے ہیں، ہماری نظر میں یہ معبود نہیں ہے، عبادت کے لائق نہیں ہے۔ ایسا ہی ہے نا، کیونکہ جھوٹا معبود ہے۔ عربی میں معبود کو کہتے ہیں الہ۔ کیا کہتے ہیں؟ الہ۔ ہم کہتے ہیں نا لا الہ الا اللہ، لا کا مطلب نہیں، لا الہ کوئی عبادت کے قابل نہیں ہے، کوئی معبود نہیں ہے سوائے اللہ کے۔ ہمیں اگر کوئی کہے اس قبر کے سامنے سجدہ کرو تو کیا ہم کر لیں گے؟ کیوں؟ اس لیے بھائی قبر معبود نہیں ہو سکتی، قبر جو ہے وہ عبادت کے قابل نہیں ہے۔ تو یہ وہ معبود ہے۔ اگر آپ ہندو سے کہیں بھائی یہ مورتی ہے، آپ اس کے سامنے جھک جاؤ، آپ اس کی عبادت کرو، تو وہ کرے گا نا؟ وہ منع نہیں کرے گا۔ منع اس لیے نہیں کرے گا بھائی وہ کہتا ہے کہ یہ بھی کیا ہے؟ معبود ہے، اور معبود اسے کہتے ہیں جس کی عبادت کی جائے۔ ہم کہتے ہیں عبادت تو اس کی جا رہی ہے، معبود تو یہ ہے مگر جھوٹا معبود ہے، سچا معبود نہیں ہے، حقیقی معبود نہیں ہے، تمہارا بنایا ہوا معبود ہے۔ تو کچھ معبود وہ ہوتے ہیں جن کو ہم مانتے ہیں کہ یہ جھوٹے ہیں، لہذا ہم ان کی عبادت نہیں کرتے۔ عیسائی جو ہیں وہ حضرت عیسیٰ علیہ السلام کو معبود کہتے ہیں، کہتے تو نہیں ہے مانتے ہیں۔ ہم جب عیسائیوں سے کہتے ہیں بھائی معبود تو صرف ایک ہے، تمہاری کتابوں میں بھی لکھا ہوا ہے کہ معبود ایک ہے، تورات میں انجیل میں ہے کہ معبود جو عبادت کے لائق ہے وہ کتنے ہیں بھائی؟ صرف ایک۔ تو وہ کہتے ہیں ہم کب کہتے ہیں کہ دو ہیں؟ ہم بھی کہتے ہیں معبود ایک ہے۔ ہم کہتے ہیں پھر عیسیٰ سے مدد کیوں طلب کرتے ہو؟ وہ کہتے ہیں ہم تو مدد طلب کر رہے ہیں، عبادت نہیں کر رہے۔ تو قرآن کہتا ہے کسی سے مدد طلب کرنا، اسباب سے ہٹ کے مدد طلب کرنا، یہ عبادت ہی ہے۔ سمجھتے ہو کہ نہیں سمجھتے؟ دیکھو ایک ہندو بھگوان کے سامنے جھکا ہوا ہے اور مٹھائی رکھ رہا ہے، منتیں مان رہا ہے، طواف کر رہا ہے، سجدے کر رہا ہے، हम उससे कहते हैं भाई इसकी इबादत क्यों कर रहा है, वो कह रहे मैं इबादत थोड़ी कर रहा हूं, मैं तो चक्कर लगा रहा हूं, मैं इबादत थोड़ी कर रहा हूं, मैं तो मदद तलब कर रहा हूं भगवान से। तो हम क्या कहेंगे, और इबादत के क्या भाई कोई सींग होते हैं जिससे पता चलता है कि इबादत कर रहा है? वर्शिप किसे कहते हैं? इसी को तो कहते हैं। मैं समझा पा रहा हूं अपनी बात कि नहीं समझा पा रहा? बाज दफा आप काम वो कर रहे होते हो, उस काम को नाम देने के लिए तैयार नहीं होते। आपको किसी कमजोर पे गुस्सा आया, किसी ने कहा जब किसी कमजोर पे गुस्सा आया करे तेरी आदत है उसको थप्पड़ मारने की, आइंदा तूने थप्पड़ मारा तो मैं तुझे मुक्का मारूंगा। किसी बड़े दहशतगर्द ने आपको धमकी दे दी कि तू बड़े थप्पड़ मारता फिर रहे, आइंदा किसी कमजोर पे तूने कमजोर को तूने थप्पड़ मारा तो मैं तुझे क्या मारूंगा? बोलो ना यार, मैं मार थोड़ी रहा हूं, मुक्का मारूंगा। आप आदत से मजबूर थे, कमजोर पे गुस्सा आया, आपने थप्पड़ मार दिया उसको खींच के। अब वो महल्ले का दादा देख रहा था, उसने बोला मैंने तुझे कहा था ना थप्पड़ नहीं मारना, आपने कहा मैंने थप्पड़ थोड़ी मारा है, मैंने तो चांटा मारा है। ये थप्पड़ नहीं है, ये क्या है? चांटा है। तो वो उसका जवाब ये कि वो भी एक मुक्का लगाए और कहे ये मुक्का नहीं है, ये धक्का है, कुछ भी कह लो उसको। इसलिए उलमा बयान करते हैं अलइबरतु लिल मआनी, फिकह का एक कायदा है अलइबरतु लिल मआनी ला लिल अल्फाज। शरीयत अल्फाज के बखेड़ों में नहीं पड़ती, शरीयत देखती है काम क्या हो रहा है, लेबल उस पे कुछ भी लगा लो, लेबल लगाने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है, काम देखा जाएगा क्या हो रहा है। आप कर इबादत रहे हो उसको नाम इबादत का नहीं दे रहे, शरीयत आपके अल्फाज के बखेड़ों को मानने के लिए तैयार नहीं है। आप किसी से मदद मांग रहे हो, दुआ कर रहे हो कि ये काम कर दे, जब कहा जाता है भाई ये तो इबादत है, आप कहते हैं इबादत थोड़ी, ये तो मैं मदद मांग रहा हूं। भाई मदद तो पुलिस से भी मांगी जा सकती है, तो इससे मदद मांग ली तो क्या हो गया? भाई पुलिस से जो मदद मांगी जाती है वो असबाब के तहत होती है, इससे जो मदद मांग रहे हो उसकी कोई लॉजिक बनती नहीं है। जिसकी मदद की कोई लॉजिक ना बनती हो वो वाली मदद दुआ कहलाती है, बेशक आप उसको दुआ का नाम देने के लिए तैयार ना हो, और दुआ इबादत है, बेशक आप उसको इबादत का नाम देने के लिए तैयार ना हो। बात समझ शरीफ में आ रही है कि नहीं आ रही है? तो नामों में नहीं रखा, शरीयत क्या कहती है, देखा जाएगा काम क्या हो रहा है। अब देखो एक मैं मिसाल देता हूं, शरीयत में एक मसला है, ये मसला भी ताकि लोगों के सामने आ जाए ना, बार दफा मिसाल देने में एक इल्म में भी आपके इजाफा हो रहा है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जारुद्दारी अहक्कु बिदारिल जार, घर का पड़ोसी पड़ोसी के घर का ज्यादा हकदार है। देखो जब कोई शख्स अपनी जमीन या मकान बेच रहा हो, फॉर एग्जाम्पल मेरा घर है मैं उसको बेचना चाहता हूं, तो शरीयत में एक लफ्ज इस्तेमाल होता है शुफाह। क्या इस्तेमाल होता है? शीन फा एन हा, ये मसला भी लोगों के सामने आ जाए। तो शरीयत ने पड़ोसी को शुफाह का हक दिया है, यानी पड़ोसी ये कह सकता है कि मेरी परमिशन के बगैर आप किसी और को नहीं बेच सकते, यानी पहले मैं हकदार हूं कि मुझे बेचा जाए। ये शरीयत ने किसको हक दिया है? पड़ोसी को। आपको अपना मकान पड़ोसी से पहले पूछना पड़ेगा भाई तूने तो नहीं खरीदना, अगर तूने खरीदना है तो मैं किसी और को नहीं बेच रहा। ये शरीयत ने किसको हक दिया है? पड़ोसी को। आपकी जमीन है, खेत है, या कोई भी प्लॉट है आपका, कोई खेत है, उसकी जमीन आपकी जमीन से जो मुत्तसिल चारों तरफ जिस जिस की जमीन टच हो रही है, आप जब जमीन बेचेंगे तो शरीयत कहती है कि पहले किसका हक है? जिनकी जमीन आपकी जमीन से टच हो रही है, अगर वो मांग रहे हैं तो किसी और को देने की इजाजत नहीं है, आपको उनको देनी पड़ेगी। आपको تاکہ ان کی مرضی کا پڑوسی آئے پڑوس میں، ان کی مرضی کے خلاف پڑوسی نہ آئے، اس کا مقصد یہ ہے. آپ نے کسی چرسی کو بیچ دی، وہ بندہ رہ رہا ہے اس کے سامنے شرابی کبابی آ گئے، ایک عذاب میں پڑ جائے گا، یار ہم 20 سال سے یہاں رہ رہے ہیں، چرسیوں کو لا کے ڈال دیا، بچے ہمارے خراب ہو رہے ہیں. اسلام میں تو بچے بچے ہوتے ہیں نا، تو ان کے خراب ہونے کا بھی ڈر ہوتا ہے. اب ایک آدھ بچے کا کیا، نہ وہ ٹھیک ہوتا ہے نہ وہ خراب ہوتا ہے، اس کا کیا کرنا ہے. بچوں پہ ابھی میں آؤں گا دوبارہ، میرے پاس بہت لوگوں کے کمنٹس کر رہے ہیں، جب میں 16-17 بچوں کی بات کرتا ہوں نا، او ہو ان مولویوں نے یہ دیکھو کیا کر لیا، پھر پیسہ آ رہا ہے نا، اصل میں کیا آ رہا ہے، پیسہ آ رہا ہے تو ہری ہری سوجی سب بتاؤں گا میں انشاءاللہ. میں تم لوگوں کو نحوست اور بے برکتی سے نکالنا چاہتا ہوں. سمجھتے ہو کہ فیملی پلاننگ کے چکر میں اپنے گھروں کی رونق کو ختم مت کرو. بار بار ایک چیخ رہا ہوں، بچے عذاب نہیں ہیں، نعمت ہیں، رحمت ہیں، خوشیوں کا سبب بنتے ہیں، ٹینشن کا سبب نہیں بنتے. پاگلو، آپ کو نہیں کہہ رہا، آپ کے علاوہ کو جو نیٹ پہ سن رہے ہیں، بلکہ ان کو بھی نہیں نا، ان کے علاوہ کو. خیر یہ تو میں ٹاپک لے کے چلتا ہی رہتا ہوں، ابھی تو میں جلدی سے جو ٹاپک لے کے چلنا چاہ رہا ہوں وہ بات کمپلیٹ ہو جائے. تو شریعت نے حق دیا کس کو بھائی؟ پڑوسی کو. بے شک کتنے اچھے رشتے دار آ رہے ہوں، لیکن شریعت کیا چاہتی ہے بھائی، کس کے پاس جائے مکان؟ پڑوسی کے پاس جائے. اس میں ایک حکمت یہ بھی ہے کہ اسلام میں وراثت کا نظام ہے جس سے جائیدادیں ڈیوائیڈ ہو کے چھوٹی ہو جاتی ہیں. زمینیں ڈیوائیڈ ہو کے کیا ہوتی ہیں؟ چھوٹی. اب دیکھو، ابا کا اتنے مرلے کی یا اتنے ایکڑ پہ زمین تھی خربوزے کی، جب وہ بیٹے بیٹیوں میں ڈیوائیڈ ہو کے جائے گی تو کوئی بھی خربوزہ اگانے کے قابل رہے گا نہیں، اتنے اتنے سے خربوزے پیدا ہوں گے. تو اس کی تلافی کے لیے شریعت نے ایک آلٹرنیٹ سسٹم دے دیا، بھائی ٹھیک ہے ڈیوائیڈ تو ہوگی، لیکن جب ایک بھائی زمین بیچے گا تو اس کو اپنے پارٹنر سے پوچھے بغیر بیچنے کی اجازت نہیں ہے، وہ اپنے پارٹنر کو بیچے گا تاکہ اس کی زمین کا اسپیس بڑھ جائے، کسی کے کام تو آئے نا، اور وہ مجبور بھی ہوگا بیچنے پر کیونکہ اتنی سی زمین پہ وہ کچھ کر نہیں سکتا. تو ایک آدمی کے پاس اس زیادہ اسپیس والی پراپرٹی آ جائے، بجائے اس کے کہ لوگ اتنے اتنے سے، جیسے گلستان میں جوہر میں دیکھو نا آپ، لوگ مجھے کہتے ہیں مفتی صاحب زیادہ بچوں کی ترغیب دیتے ہو، آپ غربت کا حال دیکھو، ایک ایک فلیٹ میں 8-8 بچے ایک ایک کمرے میں گھسے ہوئے ہیں، اس سے بہتر نہیں تھا 2 بچے ہوتے، اسپیس ہوتی ان کے پاس. نہیں آئی بات سمجھ؟ دوبارہ سے، لوگ کہتے ہیں بھائی غریب آدمی 8-8, 10-10 بچے پیدا کرے گا، رہنے کے لیے اس بیچارے کے پاس جگہ ہے نہیں. گلستان جوہر کے فلیٹوں میں جائیں، اتنے اتنے سے فلیٹ ہیں، اپارٹمنٹ ہیں، ایک ایک کمرے میں 6-6 بچے غریبوں کے. گلستان جوہر میں سارے غریب نہیں ہیں، جو غریب ہیں ان کی بات کر رہا ہوں. ایک ایک اپارٹمنٹ میں، ایک ایک کمرے میں 6-6 بچے گھسڑے ہوئے ہیں، اس سے بہتر نہیں 2 بچے ہوتے، جگہ تو ہوتی نا. کیا خیال ہے بھائی؟ بھائی ہم نے یہ نہیں کہا کہ ایک کمرے میں 8 بچوں کو گھسڑو آپ، یہ آپ کا ہیڈک ہے، آپ کی آپ نسل بڑھاؤ، جیسے جیسے بڑھتی رہے آبادی سے باہر نکلتے رہو. جو گلستان جوہر میں اتنا سا جو فلیٹ کی جو قیمت ہوگی وہ آپ کو احسان آباد میں یا ہائی وے کے قریب زیادہ جگہ مل جائے گی. تو کس نے، شریعت نے یہ تھوڑی کہا ہے کہ 6-8 بچوں کو ایک ہی فلیٹ میں گزر دو، سب کو کھڑکیوں سے نکل نکل کے گر رہے ہو وہ. جاؤ، ان ارض اللہ واسعتن، اللہ کہتے ہیں میری زمین بہت وسیع ہے، کراچی سے حیدرآباد تک اسپیس ہی اسپیس ملے گی تمہیں، برساتی مینڈکوں کی طرح بھی بچے پیدا کرو گے نا، اسپیس ہی نظر آئے گی تمہیں. نہیں آئی بات؟ تو تمہیں کس نے کہا ہے کہ آبادی کے بیچ میں ہی گھسو؟ لوگوں کی بھی تو مینٹل آپ لیول دیکھیں نا، مینٹلٹی دیکھیں، پھٹا رکھنے کی جگہ نہیں ہے، ادھر جا کے فلیٹ لے رہا ہے وہ، پاؤں رکھنے کی جگہ نہیں ہے، جیسے WERM میں پاؤں رکھنے کی جگہ نہیں ہوتی پھر بھی کیا کر رہا ہے، گھس رہا ہے. ابھی اگلی بس میں بیٹھ جانا یار. تو یہ آپ کا ہیڈیک ہے، تو ہم اس کے قائل نہیں ہے کہ ایک کمرے میں 6 بچوں کو گھسڑ دیں آپ، اس کو تو پھنسیاں لگیں گی ایک دوسرے سے، پھوڑے لگیں گے. آپ نکلو باہر، قرآن جہاں غربت کی بات کرتا ہے وہاں فوراً یہ کہتا ہے ان ارض اللہ واسعتن، اللہ کی زمین کیا ہے؟ بہت بڑی ہے. اور ہماری عادت یہ ہے کہ ہم غیروں کو فالو کرتے ہیں. مولوی کوئی بات کہہ رہا ہو کھوپڑی شریف میں نہیں آئے گی، گورا کہہ دے فوراً کھوپڑی میں آ جائے گی. ہم تو باہر ملکوں میں گئے ہیں، گورے ہم نے بہت سے لوگ دیکھے ہیں، آبادی سے دور جا کے رہتے ہیں وہ، वो नहीं घुसते कि जहां खच 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 लोग भरे हुए उधर ही, हालांकि उनकी आबादी क्या होती है, एक गर्लफ्रेंड होगी, उसका भी कोई भरोसा नहीं है कब मार्केट से शॉर्ट हो जाए, उस गर्लफ्रेंड को लेकर हजार गज की जगह पे रह रहा होगा गोरा, आबादी से दूर, दो घंटे की ड्राइव पे शहर आता है। ये हमारे लिए एक मुसीबत बनी हुई है कि सब जुड़िया बाजार में घुसना है सबने। खारा दर के फ्लैट जाके देखो यार, अंग्रेज से पहले के फ्लैट है, वो डर लगता है तुम्हारे छह बच्चों समेत जमीन पे गिर जाएंगे। तो वहां फिर लोग कहते हैं ये देखो मुफ्ती साहब कहते हैं छह छह आठ आठ बच्चे पैदा करो, जगह है नहीं। अबे मुफ्ती साहब की आधी बात ले रहे हो, आधी नहीं ले रहे। हम कह रहे हैं बच्चे पैदा करो, फिर उनको उनके मैयार की रिहाइश भी दो, और रिहाइश के लिए अगर पैसे नहीं है तो आबादी से बाहर निकल जाओ, बहुत बड़ी जमीन है अल्लाह की, निकल जाओ बाहर जाके, बड़ी जगह मिलेगी तुम्हें। ये तुम्हारा हेडेक है कि सब जुड़िया बाजार में घुसने की कोशिश कर रहे हैं। तो एक एक फट्टा जुड़िया बाजार में करोड़ों रुपए का मिलता है, इतनी से फट्टे की जगह। एक आदमी से मैंने पूछा, इतना सा फट्टा लेके बैठा हुआ है ना जुड़िया बाजार में, मैंने कहा ये फट्टे की स्पेस कितने की है, तो डेढ़ दो करोड़ रुपए बता रहा था, ये इतनी सी है। तो खैर बिजनेस के पॉइंट ऑफ व्यू से तो ठीक है। गोरे क्या करते हैं, रेजिडेंशियल एरिया उनके अलग होते हैं और कारोबारी इलाके अलग होते हैं। हमारे यहां जहां कमबख्त बिजनेस है वहीं घुसावा भी होगा। एक फट्टा है उसका, ऊपर एक फट्टे पे बीवी रह रही होगी, ऊपर वाले फट्टे पे मियां रह रहा होगा, और उससे ऊपर वाले फट्टे पे आठ बच्चे रह रहे होंगे उसके। तो फिर लोग कहते हैं ये देखो इस मुल्क में पांव रखने की जगह नहीं है और बच्चे स्पीड से पैदा हो रहे हैं। तो हमारे जो 18 माशाल्लाह बच्चे हैं तो वो एक ही कमरे में नहीं है, वो चार अलग अलग घरों में है। समझते हो कि नहीं समझते? यहां पर फिर वो सवाल होगा, हर आदमी के पास चार घर के पैसे नहीं होते, तो हमारे पास भी नहीं थे, लेकिन घर हमारे शुरू से ही है। यहां फिर अल्लाह पे तवक्कुल के बगैर ये चीजें समझ में नहीं आती हैं। अल्लाह कहता है बच्चा पहले आएगा, मां की छातियों में दूध बाद में आएगा, रिस्क बाद में आएगा। आप कहते हो पहले पैसे आएंगे फिर बच्चे आएंगे, अल्लाह कहते हैं ना पैसा आएगा ना बच्चा आएगा, ठीक है ना? वैसे का वैसे ही मरेगा तू। कंधा देने वाले भी महल्ले पड़ोस से बुलवाने पड़ेंगे, ईदी सेंटर से। अभी देखो ना जनाजे जितने फौरन ईदी सेंटर जा रहे होते हैं, कोई गुसल देने वाले लोग नहीं होते। तो अपनी जिंदगियों को बर्बाद मत करो, हम कोई पागल नहीं है जो चीख चीख के तुम्हें समझा रहे हैं। हमारा क्या फायदा तुम्हारी नस्ल बढ़े ना बढ़े, हमें थोड़ी कोई पैसे मिलेंगे इसके। तो खैर हम ये अर्ज कर रहे थे मेरे भाई, अल इबरतु लिल मानी ला लिल अल्फाज। फुकहा ये मसला बयान करते हैं कि शरीयत अल्फाज को नहीं देखती, शरीयत काम को देखती है कि काम क्या हो रहा है। समझते हो कि नहीं समझते? काम देखती है कि क्या हो रहा है। तो मैं उसकी मिसालें दे रहा था कि एक ने चमाट मारा, थप्पड़ मारा, उससे पूछा जाए कि तुझे थप्पड़ मारने से मना किया था, वो क्या, मैंने थप्पड़ नहीं मारा, मैंने क्या मारा है, चमाट। तो भाई थप्पड़ की एक डेफिनेशन है, हाथ बहुत जोर से किसी के रख देना, ठीक है, ले जाके। आप इसको चमाट कहो, आप इसको बोलो थप्पड़ कहो, कोई भी नाम दो, है ये क्या, थप्पड़ ही है। तो जो मुशरिक है ना मुशरिक, वो क्या करता है, या रसूल अल्लाह मदद, ए अल्लाह के नबी हमारी मदद करें, या रसूल अल्लाह उन्जुर हालना, आप हमारी हालत को देखिए, वस्मा कालना, आप हमारी बातों को सुनिए। या आजकल मस्जिदों में दुआएं चल रही हैं अरबी में, पब्लिक की समझ भी नहीं आ रही होती, मकसद इसका यही होता है, या रसूल अल्लाह आप हमारी हालत को देखिए। देखने का क्या मतलब है, फिर रहम खाइए हमारे ऊपर, हमारे हालात सही कर दें। वस्मा कालना, हमारी बातों को सुनिए। भाई नबी सल्लल्लाहु अलैहि वसल्लम कब्र में है, बशर में ये ताकत नहीं है कि इतनी दूर से किसी के कलाम को सुन ले। मोजजा के तौर पर हो सकता है, लेकिन मोजजे कभी कभार होते हैं, जब अल्लाह अपनी मर्जी से सुनाना चाहे सुना देता है। ऐसा नहीं होता कि अल्लाह ने मुस्तकिल इख्तियारात किसी को दे दिए हो। मुस्तकिल इख्तियारात अगर अल्लाह किसी पैगंबर को या किसी बशर को दे देता तो फिर अल्लाह से मांगना और उस बशर से मांगने में कोई फर्क नहीं रहता। तो अल्लाह कहता है तुम गुलामों को ऐसे इख्तियारात नहीं देते, मैं मखलूक को ऐसे इख्तियारात क्यों दे दूं, मैं मखलूक को ऐसे इख्तियारात क्यों दे दूं। तभी हम मुशरिकों से कहते हैं कि अगर नबी सल्लल्लाहु अलैहि वसल्लम हमारी मदद हर जगह से कर सकते हैं, अल्लाह ने इख्तियारात दिए, तो फिर अल्लाह को कब पुकारें और नबी को कब पुकारें, जब सारे काम नबी भी कर सकते हैं। तो अगर कोई सारी जिंदगी अल्लाह को पुकारे ही नहीं نبی ہی کو. دیکھو یہاں کوئی وزیر ہو جو پانی پہنچانے کا ذمہ دار ہو, گورنمنٹ نے اس کو یا کے الیکٹرک والوں کو اختیار دے دیا ہے کہ جب مناسب سمجھو تو بجلی وہ لوڈ شیڈنگ کر لینا اور جب سمجھو تو بجلی دے دینا. تو ہم کس کے پاس جاتے ہیں؟ کے الیکٹرک والوں کے پاس. ہمیں پتا ہے بھائی ادھر جائیں, انہوں نے ان کو اختیارات دیے ہوئے, ادھر ہی جاتے ہیں نا. یہاں سے کام نہیں ہوگا پھر کہاں جائیں گے؟ پھر اوپر اوپر کی جانب جائیں گے ہم. تو مشرک کا یہ عقیدہ ہے کہ ہم نبی سے پہلے مطالبہ کرتے ہیں, اگر یہاں سے کام نہیں ہوا تو پھر کس کے پاس جائیں گے؟ اللہ کے پاس. تو یہ کوئی لاجک کی بات ہے؟ یعنی نبی نہیں کریں گے بھائی, نبی نہیں کریں گے پھر اللہ کر دے گا؟ تو یہ دنیا کی وزارتوں میں تو یہ بات سمجھ میں آتی ہے کہ کے الیکٹرک والے آپ کی بات سن نہیں رہے, وہ سو رہے ہیں یا ان کو آج کام ہے یا ان کو پتا ہے ہمیں گورنمنٹ نے جتنی بجلی دی ہے اس میں اتنی ہی ہم پبلک کو دے سکتے ہیں, اس سے زیادہ دے نہیں سکتے, تو پھر ہم اوپر کی جانب جاتے ہیں. لیکن پیغمبر کو میرے بھائی اگر اللہ نے اختیارات دے رکھے ہیں تو پھر اس لیے دیے نا کہ پیغمبر کام کریں, پھر ہمیں اللہ کے پاس جانے کی ضرورت کیا ہے؟ یہ وہ سوالات ہیں جن کا مشرک کے پاس کوئی جواب بولو نہیں. توحید کا عقیدہ آسان ہے بھائی, کوئی اختیار دیا ہی نہیں. اللہ نے کسی بشر کو, کسی پیغمبر کو, کسی فرشتے کو, کسی نبی کو, کسی ولی کو, کسی قبر والے کو, کسی بزرگ کو, کسی بابا کو, اور عامل تو ہوتے ہی ایک نمبر کے الو کے, آگے آپ مسجد سے باہر نکل کے لگا دیے گا جو گالی مکمل کر لیے گا, کسی کے پاس کسی قسم کے اختیارات بولو نہیں ہے. ہاں اسباب کے تحت تو ہیں, میں کہتا ہوں بھائی پانی لاؤ یہ جائیں گے اٹھ کے پانی لے کر آئیں گے, یہ تو لاجک ہے نا, یہ تو اللہ نے اسباب دنیا میں پیدا کیے ہیں, اسباب سے ہٹ کے بات ہو رہی ہے. عیسیٰ کو بغیر باپ کے پیدا کرنا اس کی کوئی سائنٹیفکلی لاجک نہیں بنتی. یہ کون کر سکتا ہے؟ اللہ, جس نے کلمہ کن کی طاقت سے اس کائنات کو عدم سے وجود بخشا, ورنہ کائنات جب نہیں تھی تو اس کا ہو جانا اس کی کوئی سائنٹیفک لاجک نہیں بنتی. 100 دفعہ ڈارون پیدا ہو کے مر جائے, تھیوریاں پیش کر کر کے پاگل ہو جائے گا, لیکن یہ وہ ایکسپلین کر ہی نہیں سکتا کہ پہلی دفعہ انرجی یا مادہ کیسے پیدا ہوا. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے بھائی؟ فرسٹ ٹائم تو بغیر سبب کے اللہ نے کہا کن, تو انرجی پیدا ہو گئی یا مادہ پیدا ہو گیا. اب یہ ایسا ہی ہے جیسے انڈا پہلے پیدا ہوا یا مرغی, ہمیں نہیں پتا, لیکن کچھ نہ کچھ پیدا ہوا. پھر وہ انرجی E=mc² کا قانون لگا یا یہ الٹا قانون لگا, mc² سے E بنا یا E سے mc² بنا, یہ ہمیں نہیں پتا, لیکن پہلی دفعہ تو میرے بھائی کچھ پیدا ہوا ہے, اور اس کے پیدا ہونے کا کوئی ذریعہ موجود نہیں تھا, کیونکہ اگر ذریعہ ہوتا تو سوال ہے کہ وہ ذریعہ کہاں سے آیا. تو گھوم پھر کے بات کہاں جا کے پہنچتی ہے؟ اللہ تک. آپ کہہ سکتے ہو اللہ کیسے پیدا ہوا؟ بھائی بات آئنسٹائن نے جو E=mc² ہے نا, وہ اس مادے کے بارے میں فارمولا پیش کیا ہے, اور جو نیوٹن نے جو جتنی بھی فزکس کے لاس پیش کی ہے نا کہ یہاں حرکت نہیں ہو سکتی جب تک کوئی حرکت دینے والا نہ ہو, چینجنگ نہیں ہو سکتی, چینجر نہ ہو, وہ اس مادے کے بارے میں کہا ہے. اللہ کے بارے میں سائنس نے اب تک فزکس کا کوئی قانون پیش کیا ہی نہیں ہے, کر بھی نہیں سکتے. تو اس پہ یہ کہنا کہ وہ ہمیشہ سے کیسے ہے, یہ کہنا آسان ہے کیونکہ وہ مادہ تھوڑی ہے. خیر یہ ہم دوسرے ٹاپک کی طرف نکل گئے. تو میں آپ سے یہ عرض کر رہا تھا کہ العبرۃ للمعانی, وہ شفا کی بات میں پہلے مکمل کر لوں. تو شریعت کہتی ہے بھائی آپ جب اپنا گھر بیچ رہے ہو یا آپ اپنا پلاٹ بیچ رہے ہو تو پڑوسی کا حق پہلے ہے. ہاں پڑوسی آپ کو 1 کروڑ دے رہا ہے, وسیم بھائی 1.5 کروڑ دے رہے ہیں, تو پھر پڑوسی کا حق کیا ہو جائے گا؟ ساقط. پھر پڑوسی اس وقت لے گا جب وہ اتنے دے جتنے وسیم بھائی دے رہے ہیں. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ اگر وہ کہتا ہے ٹھیک ہے میں 1,20,00,000 میں لیتا ہوں, پھر آپ کو کس کو دینا پڑے گا؟ پڑوسی کو. تو اس میں مسئلہ خوب سمجھ لیں. مسئلہ یہ کہ آپ اگر کسی کے پڑوس میں رہتے ہیں نا, اور آپ چاہتے ہو اس کا گھر میں خریدوں, وہ بیچ نہیں رہا, آپ کو جیسے ہی اطلاع ملی کہ اس نے غفار بھائی کو یہ 1.5 کروڑ میں بیچ دیا ہے, جیسے ہی اطلاع ملے تو آپ अगर चाहते हो ना ये प्लॉट उसके बजाय मेरे हिस्से में आए, तो आप फौरन दो आदमियों को गवाह बना दो कि 1.5 करोड़ में मैं शुफा करता हूं। ये 1.5 करोड़ में कौन लेता है? मैं लूंगा। दो आदमियों को गवाह बना दो, क्योंकि अगर खामोश रहे तो खामोश रहना इसकी अलामत है कि आप अपने हक से दस्तबरदार होने पर राजी हो। कुछ हुकूक कमजोर होते हैं, उसमें फौरन अगर आवाज ना उठाई जाए तो शरीयत कहती है आपका हक जाया हो गया। इसलिए कैसा ना, उसने गफ्फार को बेच दिया, सब कुछ हो गया, अब आप कह रहे हो मैं लेता हूं, तो भाई इतने दिन उसे चुप क्यों बैठा हुआ था? तो फौरन बोलना पड़ेगा आपको, भाई 1.5 करोड़ में इसने फला जगह भेजा है, दो बंदों को गवाह बना दे कि तुम गवाह रहो, 1.5 करोड़ में मैं अपना हक शुफा इस्तेमाल करता हूं, ये मैं लूंगा। तो अगर आपने ये कह दिया और दो बंदों को गवाह बना दिया, गवाह बनाना इसलिए ताकि पता चले कि मैं खामोश नहीं रहा था, तो फिर शरीयत जिसने मकान बेचा है उसको पाबंद करती है कि अब आपको अपने पड़ोस को यह घर देना पड़े। किसी और को बेचा तो हराम और नाजायज है। समझते हो कि नहीं समझते? अब मैं जो असल मिसाल देना चाह रहा था, अब उसको समझो। उलमा ने बयान किया है कि अगर कोई शख्स ये हीला करे, जैद के पास एक प्लॉट है, जैद के पास क्या है? एक प्लॉट। पड़ोस में कौन रहता है? वसीम। वसीम चाहता है कि जैद जब ये प्लॉट बेचे तो ये मेरे हिस्से में आए। क्यों? इसलिए मेरे हिस्से में आए, मैं खरीदूं, क्योंकि वसीम का 4 शादियों का प्रोग्राम है। उसका इरादा है कि भाई मेरे पड़ोस में अगर एक और घर होगा तो मैं दोनों घरों को मिला के स्पेस क्या हो जाएगी? ज्यादा हो जाएगी। इसमें अगर जितनी भी स्पीड से बच्चे पैदा हुए तो सारे एक ही जगह आ जाएंगे। बहुत मुश्किल हो रहा है आज बात समझाना। जैसी स्पीड और बच्चों की बात सुनते हो ना, आप लोग के होश एकदम किसी और दुनिया में चले जाते हो आप लोग। खैर भाई, किसी भी वजह से दिलचस्पी ले रहा है कि यार मेरा घर पीछे दीवार हटा दूंगा, ये खिड़की खोल दूंगा या दरवाजा बना दूंगा तो मेरी स्पेस ज्यादा हो जाएगी ना। तो वसीम चाह रहा है कि जैद से घर खरीदे। जैद के ताल्लुकात हैं अपने किसी रिलेटिव से, जैद उसको बेचना चाह रहा है 1 करोड़ में। जैद को मसला मालूम है कि यार 1 करोड़ में मैंने अपने फुफ्फा को अगर ये घर बेचा या किसी भी अजनबी शख्स को मैंने ये घर बेचा तो ये कमबख्त वसीम शुफा कर देगा और ये जिसको मैं देना चाह रहा हूं उसको नहीं आएगा। मुझे तो 1 करोड़ पूरे मिल जाएंगे, लेकिन हमारी आपस का कोई मुकमुका हो गया है, वो कह रहा है भाई मुझे बेच, इसको मत बेच, तो ये कबाब में हड्डी बन के ले जाएगा। शरीयत इसको तरजीह देती है। तो अब आप एक हीला इख्तियार करते हैं कि मैं बेच नहीं रहा, मैं गिफ्ट कर रहा हूं। गिफ्ट में शुफे का हक नहीं होता, समझते हो भाई? गिफ्ट तो अपनी दोस्ती में है ना, आपका पड़ोसी से, आपकी पड़ोसी से दोस्ती नहीं है ना, आप उसको गिफ्ट क्यों कर रहे हो? आप किसी रिलेटिव को गिफ्ट कर रहे हो, तो गिफ्ट में शुफे का हक नहीं है। बेचने में तो इसलिए कि भाई बेचने का मकसद तुम्हारा पैसा कमाना है ना, तो जब वो भी तुम्हें इतना ही पैसा दे रहा है तो उसको क्यों नहीं दे रहे? उसको क्यों नहीं दे रहे? उसकी मर्जी का पड़ोसी उस पर लाके क्यों लाद रहे हो, उसकी मर्जी के खिलाफ का पड़ोसी? अब एक आदमी हीला इख्तियार करता है, जैद ये हीला इख्तियार करता है, जैद गफ्फार भाई से जाके राबता करता है और गफ्फार भाई को कहता है भाई ये प्लॉट मैंने तुम्हें फ्री फोकट में, यानी मैंने तुम्हें गिफ्ट किया और तुम भी इसके बदले 1 करोड़ मुझे गिफ्ट कर देना। गिफ्ट गिफ्ट खेल रहे हैं हम लोग, समझ रहे हो? मैं तुम्हें ये प्लॉट एक मैं गिफ्ट कर रहा हूं फ्री में, ये फ्री ही होता है, और तुम ऐसा करना छप्पड़ में 1 करोड़ मुझे भी क्या कर देना खुशी में। मैं नहीं बेच रहा, डॉक्यूमेंट्स जो बनेंगे वो हिबा के बनेंगे, गिफ्ट वो खरीदो फरोख के नहीं बनेंगे, वो हिबा के बनेंगे। तुम भी मुझे 1 हफ्ते बाद 1 करोड़ रुपए गिफ्ट कर देना, समझते हो? तो शरीयत कहती है कि फिर भी जैद को, सलीम को शुफे का हक होगा। क्यों? ये हिबा गिफ्ट आपके हक में होगा, उसके हक में ये खरीदो फरोख्त ही है। समझते हो कि नहीं समझते? ये क्या है? खरीदो फरोख्त। इसी से इस्लामिक बैंकिंग का मसला भी समझ लो। इस्लामिक बैंकिंग में कुछ टर्म्स ऐसी यूज होती हैं जो सूदी बैंकों में यूज होती हैं। तो जिन लोगों को, जो मुफ्ती नहीं है, जिनको बैंकिंग का या सूद के मसाइल प्रॉपर वे में उन्होंने पढ़े नहीं है, तो वो उन टर्म्स को देख के कहते हैं अबे ये तो वही है, भाई उसमें टर्म्स वो यूज हो रही हैं, काम अंदर वो नहीं हो रहा, समझते हो? चाहे उसको सूद ही का नाम दे दो फिर भी सूद नहीं है। मैं आपको गाड़ी बेचता हूं और कहता हूं कि ये गाड़ी मैंने आपको कैश पे 1 करोड़ में दी है, और अगर 2 महीने बाद पेमेंट करोगे तो 1 करोड़ 10 लाख में है ये, तो अभी तय कर लो कितने की लेनी है। तो वो कहता है ठीक है 1 करोड़ 10 लाख की ये मेरी हुई। मैं कहता हूं ठीक है 10 लाख सूद है जो 1-2 महीने बाद मुझे दे देना। शरीयत कहती है मुंह से बोल तो सूद रहा है, हकीकत में ये सूद नहीं है, क्योंकि उसी वक्त 1 करोड़ 10 लाख इसकी कीमत तय हो गई है। अब अगर ये पहले पेमेंट ला के दे तो भी 1 करोड़ 10 लाख, 2 महीने के बाद देगा तो भी 1 करोड़ 10 लाख, इस गाड़ी की कीमत ही 1 करोड़ 10 लाख तय हुई है। ये आपस में उसको सूद का नाम दे रहे हैं, शरीयत इसको सूद नहीं मानती। जीपी फंड में क्या होता है, उसको सूद कह रहे होते हैं ना, जीपी फंड में आपकी तनख्वाह से इतने पैसे कटेंगे, सूद लग के वापस मिलेंगे। तमाम जितने भी मुफ्तियाने किराम है, ये जो आजकल प्रोफेसर टाइप के स्कॉलर्स आ रहे हैं, मैं इनकी बात नहीं कर रहा, ये तो किसी एक जगह टिकते ही नहीं है। जो सूद है उसको सूद नहीं कह रहे होते, जो सूद नहीं है उसको क्या कह रहे होते हैं, सूद कह रहे होते हैं। इनको तो बेचारों को पता ही नहीं है, अच्छे जज्बे भी हैं इनके, लेकिन इन मसाइल में नहीं इनको फारे होते हैं, लोग बहुत फॉलो कर रहे होते हैं उनको, लेकिन वैसे ये क्या होते हैं भाई। फतवा एक बाकायदा मेहनत का काम है, ऐसे बैठे बैठे नहीं आ जाता, ये मुफ्ती जो बन जाते हैं ना, मसाइल इतना आसान होता कि जिंदगी भर आप मेडिकल साइंस पढ़ते रहे हो, अब आप फतवा दे रहे हो, पढ़ा आपने कुछ और है, काम आपका कुछ और है। तो आमी आदमी वाजो नसीहत कर सकता है, दरसे कुरान भी उलमा की तफासीर देख के कर सकता है, लेकिन आगे जो मसाइल का बाब है, रिसर्च है, ये उसकी फील्ड नहीं है। और इसको मान लेने में कोई हर्ज नहीं है, लोग मानते नहीं है, कहते नहीं हमें सब पता है। तो अब समझे इस बात को कि वो क्या बात आई थी दिमाग में यार, कि आपने 1 करोड़ 10 लाख रुपए ले लिए ना, हाँ जीपी फंड, जीपी फंड में क्या होता है, आपकी तनख्वाह कटती है कटती है कटती है, और जितनी जमा हो जाती है उसमें डबल करके दे देते हैं। किसी भी मुफ्ती से पूछें वो कहता है ये सूद नहीं है, समझ रहे हो, ये सूद नहीं है, ये उजरत है जो मुअज्जल दी जाएगी आपको। आपका किसी से एग्रीमेंट होता है ना, जैसे किस्तों की कारोबार हलाल है, क्यों हलाल है, उसी मजलिस में तय हो जाता है कि मैं इस चीज की इतनी कीमत लूंगा। अब उस कीमत में टाइम की वजह से ना कमी हो सकती है और ना इजाफा। सूद जब होता, जब हम ये कहते अभी दे दिए तो इतने, नहीं दिए तो, अभी दे दिए तो 1 करोड़, 1 महीने बाद दिए तो 1.5 करोड़, अब तेरी मर्जी है जा घर चला जा, कल पैसे ले आया तो 1 करोड़, नहीं लाया तो कितने हो जाएंगे। ये 2 कीमतें जो मुतायन हो रही है ना चीज की, 2 कीमतें मुतायन हो रही हैं कि तेरी मर्जी है, कैश पे लेना है तो कल कैश देके चला जाना, उधार देना है तो खुद ही फिर 1.5 करोड़ देने पड़ेंगे, तेरी मर्जी है। यहां जो आपने उसको मजहूल छोड़ दिया ये सूद है। और अगर आपने उसी वक्त तय कर लिया कि मैं 1 करोड़ वाली कीमत पे लूंगा या 1.5 करोड़ वाली कीमत पे लूंगा, उसी वक्त तय कर दिया उसी मजलिस में, तो जो कीमत तय हो गई अब उसमें कमी बेशी नहीं होगी। तो शरीयत कहती है ये सूद इसलिए नहीं है कि ये पूरी कीमत इस चीज के मुकाबले में तय हुई है, और बैए मुअज्जल है, मुअज्जल का मतलब पेमेंट बाद में होगी, तो ये जायज है कि आप बाद की पेमेंट भी तय कर सकते हैं। यही तो एतराज था मुशरिकीन मक्का को, मुशरिकीन मक्का कहते थे किस्तों पे खरीदो फरोख में भी तो बाद में जब हम पेमेंट लेते हैं तो महंगी होती है, तो सूद में भी यही है, तो इस किस्तों की खरीदो फरोख में और सूद में फर्क क्या है। इसी पर कुरान की आयत नाजिल हुई, अहल्लल्लाहुल बैआ, अल बै से खास बै मुराद है किस्तों की खरीदो फरोख। कुरान ने कहा कि वो जो खरीदो फरोख्त है ना और सूद, उसमें फर्क ये है कि वो हलाल है और वो अल्लाह ने हराम की, ये फर्क है। तो आज भी बहुत से स्कॉलर कह रहे होते हैं किस्तों के खरीदो फरोख हराम है, भाई ये तो आयत शान नुजूल ही यही है कि अल्लाह कहते हैं ये जो मुशरिकीन एतराज करते थे, मुशरिकीन ही एतराज करते थे भाई किस्तों की खरीदो फरोख में भी तो वही प्रॉफिट होता है, तो वो सूद के जरिए ले लिया तो क्या जा रहा है। अल्लाह ने क्या कहा, भाई ये फर्क है, वो अल्लाह ने हलाल किया है और इसको अल्लाह ने हराम किया, बस इतना काफी है मुसलमान के लिए फर्क। तो अब समझें बात को, जीपी फंड में क्या होता है, جیسے میں کوئی چیز آپ کو فروخت کرتا ہوں اور کہتا ہوں 1.5 مہینے بعد آپ نے اس کی پیمنٹ کرنی ہے اور مارکیٹ ویلیو سے زیادہ اس کی قیمت میں آپ سے لوں گا اور قیمت ابھی متعین کر دی. تو اسی طرح میرے بھائی جب کسی اجیر کو اجرت دی جاتی ہے نا, تنخواہ دی جاتی ہے, تو اس میں بھی یہ پہلے سے طے ہو سکتا ہے, بھائی دیکھ تیری تنخواہ 1,00,000 روپے ہے, لیکن اگر تو یہ طے کر لیتا ہے کہ ہر مہینے میں تجھے تنخواہ نہیں دوں گا, تو مجھے یہ سہولت دیتا ہے کہ تنخواہ میں تیری 1 سال کے بعد دوں گا, پھر 1,00,000 نہیں ہے, تو 1 سال کے بعد بنتی 12,00,000 ہے, لیکن پھر وہ تنخواہ 13,00,000 ہے تیری, اور اس وقت وہ طے ہو جائے تو وہ تنخواہ ہی ٹوٹل 13,00,000 ہے. سمجھتے ہو, وہ 1,00,000 پروفٹ کو عرف میں پروفٹ کہا جائے گا, حقیقت میں پروفٹ نہیں کہا جائے گا بلکہ تنخواہ کا حصہ کہا جائے گا. نہیں آئی بات, میرا خیال ہے اگر پھر بھی نہیں آ رہی نا تو مدرسے میں داخلہ لے لو, کیا کر لو. لوگ کہتے ہیں یہ مفتیوں کی دین پہ اجارہ داری ہے, تبھی دوسروں کو مسائل نہیں بتانے دیتے, دین پہ اجارہ داری ہے. بھائی اجارہ داری اس لیے نہیں ہے کہ اجارہ داری جب ہوتی جب مخصوص طبقے کو مدرسے میں داخلے کی اجازت ہوتی, ہر آدمی کو اجازت نہ ہوتی. ہم کہتے ہیں پراپر وے میں علم حاصل کیے بغیر تم فتوی دینا شروع کر دو, اس کی ہم آپ کو پرمیشن نہیں دیں گے. اجارہ داری نہیں ہے, میں جب مدرسے میں گیا انہوں نے مجھے داخلہ دے دیا, آپ جائیں گے آپ کو بھی داخلہ دے دیا جائے گا. یہ بالکل ایسے ہے جیسے کوئی ڈاکٹر آپ کو علاج سے منع کر رہا ہے, کہہ رہا ہے بھائی اس کو ٹیکا لگانا نہیں آتا, یہ بیڑا غرق کر دے گا, اس کو نہیں پتا اس بیماری میں کون سی دوا دی جاتی ہے. اب لوگ کہنے لگے لو بھائی ڈاکٹروں کی اجارہ داری ہے علاج میں, ڈاکٹروں کے علاوہ کوئی علاج ہی نہیں کر سکتا, تو ڈاکٹر کیا کہے گا, نہیں بھائی ہماری اجارہ داری نہیں ہے, جو چاہے MBBS کر سکتا ہے. اجارہ داری جب ہوتی جب ایک مخصوص طبقے کو MBBS کی اجازت ہوتی, عام طبقے کو اجازت نہ ہوتی. پھر ہم کہتے ہیں چند ٹولا جو ہے نا وہ میڈیکل سائنس پہ قبضہ کر کے بیٹھ گیا ہے, ڈاکٹر کہتے ہیں کوئی قبضہ نہیں کیا, جو اس معیار پہ اترتا ہے جائے, سندھی ہو بلوچ ہو پٹھان ہو پنجابی ہو ہندو ہو مسلم ہو عیسائی ہو کچھ بھی ہو, کوئی اجارہ داری نہیں ہے. ایسے ہی مذہب پہ کسی کی اجارہ داری نہیں ہے, مفتیوں پہ کسی کی اجارہ داری نہیں ہے, لیکن پراپر پڑھنا پڑے گا اس کے بعد آپ کو فتوا دینے کی اجازت ہے. پڑھے بغیر آپ فتوا دینا شروع کر دو تو پھر ہم اس کی پرمیشن نہیں دیں گے آپ کو. پرمیشن نہ دینے کا مطلب ہم بتائیں گے کہ یہ ناجائز ہے, یہ غلط کر رہا ہے. تو خرید و فروخت کے مسائل, نکاح طلاق کے مسائل, ٹی وی میں ہر آدمی کو لا کے مسائل پوچھے جا رہے ہیں. یار آپ بتائیں جی فلانے کی طلاق ہو گئی ہے کہ نہیں ہو گئی, بھائی وہ اس کو کیا پتا یار نکاح طلاق کے مسائل کا, اس نے کیا کتاب و طلاق پڑھا ہوا ہے, اس کو کیا پتا فقہا کے اختلاف کا کہ کس اختلاف پھر اختلاف میں کون سا اختلاف کو کتنی ویلیو دینی ہے. تو یہ سب چیزیں تو پراپر وے میں پڑھی جاتی ہیں. تو اسی وجہ سے جی پی فنڈ کو جب علماء کہتے ہیں نا حلال ہے تو لوگ کیا کہتے ہیں, لو سود کو کیا کر دیا حلال کر دیا. بھائی سود وہ گورنمنٹ کہہ رہی ہے انٹرسٹ لگ کے آئے گا, گورنمنٹ کہہ رہی ہوتی ہے اس میں نا اتنا انٹرسٹ لگ کے آئے گا, تو وہ انٹرسٹ اس کو گورنمنٹ کے کہنے سے وہ انٹرسٹ بن نہیں جاتا. گورنمنٹ اگر یہ بھی کہہ دے کہ اگر آپ ہمیں پرمیشن دے ہم آپ کی تنخواہ سے اتنے پیسے کاٹیں گے, یعنی اتنی تنخواہ ملے گی اور اتنے سالوں کے بعد ملے گی اور اس پہ اتنا انٹرسٹ لگے گا, تو گورنمنٹ اس کو انٹرسٹ کا نام دے دے, اس کو سود کا نام دے دے, تو علماء کیا کہتے ہیں, العبرۃ للمعانی. بھائی نام کو نہیں دیکھا جائے گا, دیکھا کیا جائے گا کام کیا ہو رہا ہے. کام اگر سود والا ہو رہا ہے تو اس کو زکات کا نام بھی دے گی تو سود ہی ہوگا وہ, ٹھیک ہے نا, اس کو کس کا نام بھی دے گی گورنمنٹ تو سود ہوگا. اور اگر حقیقت میں سود نہیں ہے تو گورنمنٹ سود کہتی رہے, پبلک سود کہتی رہے, گورا اس کو سود کہتا رہے, ہم اس کو سود نہیں مانیں گے. نہیں آ رہی بات, میرا خیال ہے سمجھ شریف میں آگے چلتے ہم. تو کہاں سے کہاں ہم نکل گئے, صرف مثالوں سے بات سمجھانے کے لیے. تو اب سمجھو جو میں توحید آپ کے سامنے بیان کر رہا ہوں نا, آج کے مشرک یہ دو نمبریاں کرتے ہیں, ناموں میں ہیر پھیر کر کے شرک پہ توحید کا لیبل لگا دیتے ہیں. ناموں میں ہیر پھیر کرتے ہیں اور شرک پہ کیا لیبل لگا دیتے ہیں, توحید کا. اب آپ دعا مانگ رہے ہیں, یا رسول اللہ انظر حالنا, اے نبی ہماری حالت کو دیکھیے, ہماری باتوں کو سنیے, ہماری مدد کیجئے. آپ ان سے جا کے کہتے ہو بھائی نبی تو قبر میں ہے, تو وہ جواب میں کہتے ہیں نبی ہماری ہر جگہ سے پکار سنتے ہیں. نبی کو اللہ نے اختیارات دے رکھے ہیں, جب چاہیں جس کی چاہیں مدد کر سکتے ہیں. تو یہی تو الوہیت ہے, جس سے جس کو پکارا جائے یہ نظریہ رکھ کر. تو اسی عمل کو دعا کہا جاتا ہے, اور اسی یہ دعا اللہ کی نظر میں عبادت ہے, بلکہ عبادت کا جزو اعظم ہے. ہر بھگوان کو پکارا جاتا ہے, ہر معبود کو. ہندو مندر میں جا کے سجدے کو اتنا فوکس نہیں کر رہے ہوتے جتنا اس کو پکار کو کہ میرا یہ کام کر دے, میرا یہ کام کر دے, میرا یہ کام کر دے. مزاروں میں لوگ طواف اور سجدوں کو اتنا فوکس نہیں کرتے جتنا اس سے مرادیں مانگنے کو فوکس کرتے ہیں. اسی وجہ سے قرآن نے کہا کہ ادعو ربکم وقال ربکم ادعونی استجب لکم, تمہارا رب کہتا ہے مجھ سے دعا مانگا کرو, میں تمہاری دعاؤں کو سنتا ہوں. ان الذین یستکبرون عن عبادتی, جو میری عبادت سے تکبر کرتے ہیں وہ جہنم میں جائیں گے. دیکھو اللہ نے پہلے کہا کہ مجھ سے دعا مانگا کرو, پھر اللہ نے کہا کچھ لوگ ہوں گے جو دعا مانگنے میں تکبر کریں گے. تو اللہ نے کیا فرمایا, جو میری عبادت سے تکبر کرتے ہیں. تو یہاں اللہ دعا کو کیا کہہ رہے ہیں, عبادت. بھائی صاحب سمجھ میں آ رہی ہے کہ نہیں آ رہی ہے؟ دیکھو اللہ نے اس سورہ زمر کی اس آیت میں کیا فرمایا, مجھ سے دعا مانگا کرو, اور جو میری عبادت نہیں کرتے یعنی مجھ سے دعا نہیں مانگتے. تو تمام مفسرین لکھتے ہیں اس آیت کے تحت کہ اس میں اللہ نے صاف بتا دیا کہ دعا ہی کیا ہے, اصل عبادت ہے. تو جب آپ نبی سے دعا مانگ رہے ہو, یا رسول اللہ انظر حالنا واسمع قالنا, یا رسول اللہ مدد, یا علی مدد, یا غوث آدم مدد, تو آپ سے پوچھا جائے گا بھائی اس کا مطلب کیا ہے. اگر آپ مطلب یہ بیان کرتے ہو کہ نبی میری جب چاہے مدد کر سکتے ہیں, اس کا مطلب آپ نبی سے دعا مانگ رہے ہو, اس کا مطلب آپ نبی کی عبادت کر رہے ہو. پھر اس تکلف کی ضرورت نہیں ہے کہ میں نبی کی قبر پہ سجدہ نہیں کرتا, میں نبی کی قبر پہ طواف نہیں کرتا, میں عبادت تھوڑی کر رہا ہوں, میں تو نبی سے مانگ رہا ہوں. بھائی تو مانگنا ہی تو عبادت ہے. جیسے اس نے تھپڑ لگایا تھا اور کہا تھا میں نے تھپڑ نہیں مارا, میں نے تو چپیٹ مارا ہے, تو چپیٹ تھپڑ کو لالو کھیت کی زبان میں چپیٹ کہا جائے گا, کیا خیال ہے بھائی؟ بشرطے کہ اسٹائل لالو کھیت والا ہو. دیکھو ایک اسٹائل لکھنؤ کا ہوتا ہے تھپڑ کا, اس میں بڑی تمیز سے درود شریف پڑھ کے لگایا جاتا ہے. ایک اسٹائل ہے لالو کھیت کا, تھپڑ لگانے کے بعد سوچتا ہے آدمی کے اس کا ری ایکشن کیا ہوگا. تو مشرک کیا کرتا ہے, الفاظ کے بکھیڑوں میں الجھاتا ہے. آپ یہ آج کل یہ منجن بہت بک رہا ہے, بہت زیادہ بک رہا ہے یہ منجن. وہی میں بار بار کہتا ہوں, فرقہ واریت کے خلاف. میں کس کے خلاف ہوں؟ فرقہ واریت کے خلاف. لوگ کہتے ہیں ویل ڈن, یہ بندہ ہے, نہ حنفی ہے, نہ شافی ہے, نہ دیوبندی ہے, نہ بریلوی ہے, نہ شیعہ ہے, نہ سنی ہے. واہ واہ, کام کیا ہو رہا ہے؟ نیا فرقہ لانچ. بجائے اتنے ساروں کو ختم کرنے کے ایک نیا مارکیٹ میں آ رہا ہے. لوگ کام نہیں دیکھ رہے, لوگ کیا دیکھ رہے ہیں؟ لیبل دیکھ رہے ہیں. تو بھائی ہم تو یہی چیخ چیخ کے تھک گئے, اللہ کے بندو لیبل مت دیکھو, کام دیکھو. دیکھو تبلیغ والے فرقواریت کے خلاف ہیں, کام سے پتہ چلتا ہے خلاف ہیں. تبلیغ والے یہ کر سکتے تھے, ایک ریمنڈ میں اجتماع کرتے, ہمارا کوئی فرقہ نہیں ہے, حنفی بھی غلط, شافی بھی غلط, مالکیہ بھی غلط, حنبلی بھی غلط, دیوبندی بھی, بول لو نا یار, غلط, بریلوی بھی غلط, شیعہ بھی غلط, سنی بھی غلط, اہل حدیث بھی غلط. حاجی عبد الوہاب صاحب رحمۃ اللہ سے پوچھتے, حضرت صحیح کون ہے؟ صحیح صرف ہم, کیونکہ ہمارا کوئی فرقہ نہیں ہے. سمجھ میں نہیں آ رہی بات. پھر اس جماعت میں جب کوئی آتا, پھر حاجی عبد الوہاب صاحب کی قرآن و حدیث کی روشنی میں اپنی ایک نئی نماز آتی مارکیٹ میں, ٹھیک ہے نا, سمجھ رہے, جو نہ حنفیوں سے میچ کر رہی ہوتی, نہ شافیوں سے میچ کر رہی ہوتی. کچھ نئے مسائل آتے جو پوری امت سے الگ ہوتے, کیونکہ پوری امت تو گھاس کھا رہی تھی اب تک. آپ پھر قواریت کے خلاف, پھر جب کہتے ہیں حضرت یہ تو ابو حنیفہ بھی اس کے قائل نہیں ہے, آپ کوئی نیا مسئلہ مارکیٹ میں لے کر آئے ہیں, یہ تو اجماع امت کے خلاف ہے. وہ کہتے ہیں میں کسی کو نہیں مانتا, میں صرف قرآن کو اور حدیث کو مانتا ہوں, اور سہروزے کی جو جماعتیں میں نکالوں گا ان جماعتوں میں یہی سکھایا جائے گا کہ صرف قرآن حدیث, اور قرآن حدیث کا مطلب یہ ہوگا کہ باقی سارے کیا ہیں غلط. قرآن حدیث کو تو سب مانتے ہیں, لیکن قرآن حدیث کو اس طرح سے ماننا کہ باقی سب کو کیا کر دینا, کہ باقی سب گھاس کھا رہے تھے, وہ تورات انجیل پر عمل کر رہے تھے, ہم کیا کر رہے ہیں, ہم ہیں جو قرآن و حدیث کو لے کر آئے ہیں. تو تبلیغی جماعت سے بڑا فرقہ پھر دنیا میں نہیں ہوتا. پھر حاجی عبد الوہاب صاحب سے جب اختلاف ہوتا کسی اور بزرگ کا تو ایک فرقہ دو فرقوں میں ڈیوائڈ, پھر کسی اور کا اختلاف ہوتا تو چار فرقے, پھر آٹھ, اب تک تبلیغی جماعت کے 48,000 فرقے بن چکے ہوتے. سب کا یہ دعویٰ ہوتا کہ ہمارا کوئی فرقہ نہیں ہے, کام فرقہ پرستی کا ہوتا, لیبل امت کے اتحاد کا لگتا. تبلیغ والوں نے کام کو فوکس کیا, لیبل کو فوکس نہیں کیا. نہیں آ رہی بات, اب میں بتاتا ہوں تبلیغ والوں نے کیسے فرقہ واریت ختم کی ہے. تبلیغ والوں نے سب سے پہلے توحید کا نعرہ لیا, کہ توحید, اتنے لبرل نہیں بن گئے کہ مشرق کو بھی جگہ دے دی انہوں نے. سب سے پہلے لا الہ الا اللہ, آسان زبان میں اس کا کہ بھئی اللہ سے ہونے کا یقین, غیر اللہ سے نہ ہونے کا یقین. یا ہونے کا مطلب اسباب سے ہٹ کے اگر کوئی کچھ کر سکتا ہے تو صرف کون کر سکتا ہے, یہ مطلب نہیں کہ پولیس بھی کچھ نہیں کر سکتی, ڈاکٹر بھی کچھ نہیں کر سکتا. تبلیغ والے بھی ڈاکٹروں کے پاس جاتے ہیں, ٹیکے ویکے لگواتے ہیں, وہ گولیاں بھی کھاتے ہیں. اسباب سے ہٹ کے صرف کون کرے گا, اللہ. اور اللہ کے احکام کو صرف نبی کے طریقوں میں پورا کرنا کیا ہے, کامیابی. اس میں نبی کے آخری نبی ہونے کا بھی اقرار ہو گیا کہ نہیں ہو گیا, کیا خیال ہے بھائی؟ تو اسلام کی بنیاد ہے, اس بنیاد پہ کمپرومائز نہیں ہو سکتا. پھر انہوں نے 6 نمبر بیان کیے, جن 6 نمبروں میں کسی کو کوئی اختلاف نہیں ہے, ان 6 نمبروں میں ایک خوبصورت نمبر علماء کا اکرام, تاکہ لوگ علماء سے ہٹ کے کوئی نیا فرقہ نہ بنا لیں. تبلیغ میں علماء کا اکرام سکھایا جاتا ہے. کیا سکھایا جاتا ہے؟ علماء کا اکرام. اس لیے آپ تبلیغ میں جاؤ, کوئی ٹانگیں چوڑی کر کے نماز پڑھ رہا ہے, کوئی پتلی کر کے نماز پڑھ رہا ہے, عرب بھی ہیں اس میں, مصر کے لوگ بھی ہیں اس میں, افریقہ کے لوگ بھی ہیں اس میں, مراکش کے لوگ بھی ہیں, حالانکہ سب کی نمازیں تھوڑی تھوڑی ڈفرینٹ, اور صحابہ میں بھی یہ نمازیں تھوڑی تھوڑی ڈفرینٹ تھیں. تو صحابہ میں فرقے تھے, تھے کیا فرقے؟ صحابہ میں رفع الیدین کرنے والے بھی, نہیں کرنے والے بھی, زور سے آمین والے بھی, آہستہ آمین والے بھی. تبلیغ نے اپنے عمل سے بتا دیا کہ جب صحابہ میں ڈفرینٹ قسم کی نمازیں ہو کے بھی ان کا ایک فرقہ ہو سکتا ہے, تو ان ڈفرینٹ نمازوں کو مناظروں کر کے ختم کرنے کی ضرورت نہیں ہے. اللہ اس امت میں اسی ڈفرینٹ قسم کی نمازوں کے ساتھ ہی اس امت کو متحد دیکھنا چاہتا ہے. تو تبلیغ میں رفع الیدین والے بھی ملیں گے اور نہ کرنے والے بھی, زور سے والے بھی اور زور سے آمین والے بھی, آہستہ آمین والے بھی. انہوں نے کہا بھائی صحابہ کا یہ ہیڈک تھا ہی نہیں, جس کو جو حدیث پہنچی عمل کر لیا اس نے, جس کو جس عالم پر اعتماد ہوا اس کی رائے پر عمل کر لیا. پوری دنیا میں اس وقت مسلمانوں کا سب سے بڑا نیٹ ورک کون سا ہے؟ تبلیغی جماعت. توحید پر کمپرومائز نہیں, ختم نبوت پہ کمپرومائز نہیں کیا انہوں نے, کیونکہ اللہ سے ہونے کا یقین اور اللہ کے حکام کس کے طریقے پر؟ نبی. اس میں مرزا قادیانی کی جگہ نہیں ہے. باقی بھائی حدیث کی تشریحات میں اختلاف ہو سکتا ہے. آپ چاہتے ہو میں اپنی رفع الیدین والی نماز پوری امت پہ تھوپ دوں, اس سے اختلاف ختم نہیں ہوگا, اس سے اختلاف بڑھے گا. امت کا آدھے سے زیادہ طبقہ ہمیشہ رفع الیدین کے بغیر نماز پڑھتا آیا ہے. اسی طرح آپ بغیر رفع الیدین والی نماز رفع الیدین والوں پر تھوپنے کی کوشش کرو, اس تھوپنے سے اختلاف ختم نہیں ہوگا, اس سے اختلاف بڑھے گا, کیونکہ بہرحال بہت سارے صحابہ رفع الیدین کے قائل بھی, بعض صحابہ رفع الیدین کے قائل بھی تھے, اور بخاری مسلم کی حدیث ہے. اختلاف اس میں کہ آخری دم تک کیا کہ نہیں کیا, تو اختلاف ختم نہیں ہو سکتا. تو اگر آپ ایک نماز بھی تھوپو گے دوسرے پر تو اس سے لیبل اتحاد امت کا لگے گا, کام کیا ہوگا؟ اختلاف امت کا. تو تبلیغ نے لیبل نہیں لگایا, تبلیغ والوں نے کیا کیا ہے, کام کر کے دکھایا ہے. اور آج بہت سارے اسکالر اتحاد کا لیبل لگا رہے ہیں, کام کر رہے ہیں امت کو توڑنے کا. اور جتنے نئے فرقے بنے ہیں نا, جنہوں نے چاروں مذاہب کو ختم کرنے کی کوشش کی ہے کہ بھئی حنفی, شافی, مالکی, حنبلی, یہ چاروں غلط, ایک پہ آ جاؤ, ان کے چار سے بھی زیادہ فرقے ہوئے ہیں, سمجھ رہے ہو, ان کے درجنوں فرقے ہوئے ہیں پھر, یعنی وہ جمع نہیں ہوئے. ہونا تو یہ چاہیے تھا چاروں کو ایک بنا دیا جاتا نا, یا چار تک رہنے دیا جاتا. جب انہوں نے یہ کوشش کی کہ چار کو ختم کر کے ایک پہ لائیں, تو کوشش کرنے والے خود درجنوں میں بٹ گئے. اب میں نام نہیں لینا چاہتا ہوں ان فرقوں کے, کہ یہ فرقہ, یہ فرقہ, وہ فرقہ, وہی پھر نفرتیں پھیلتی ہیں اور کچھ بھی حاصل نہیں ہوتا. تو آج امت متاثر ہو رہی ہے لیبل سے. میں چار شادیوں کی بات کرتا ہوں نا, خواتین غصہ کرتی ہیں, ہمارے حقوق پر تو یہ بندہ کبھی بولتا ہی نہیں ہے, میں آپ کے حقوق کا لیبل نہیں لگاتا. کام کس کے لیے کر رہا ہوں؟ خواتین کے لیے کر رہا ہوں. میں انگریز لیبل لگاتا ہے ویمن رائٹس, رائٹس گئے تیل لینے انگریزوں کے, ویمن کے کوئی رائٹس؟ ابے وہ ویمن, وومین جب ان کے یہاں نہ ماں ہے, نہ بہن ہے, نہ بیٹی کے حق ملا, نہ بیوی کا حق ملا, تو رائٹ رائٹ کیا کرنا ہے اس منجن کا؟ دیکھو انگریزوں کے ہاں جو بوڑھی ماں ہے نا, اس کا کوئی حق بولو نہیں ہے, تو وہ عورت ہی ہے نا, وہ اولڈ ہاؤس ہے اس کا ٹھکانا. تقریریں آپ گورے سے کروا لو عورت کے حقوق پر. مدر ڈے منائے گا, ہم سے زیادہ پیسہ خرچ کرے گا مدر ڈے پر. پیسہ کیا, دو تین چاکلیٹوں کا خرچہ ہوتا ہے, زیادہ نہیں ہوتا. فادر ڈے منا لیں گے یہ لوگ. شور زیادہ کون مچاتا ہے؟ لبرل لوگ, فادر مدر. ہم شور نہیں مچاتے, لیکن ہم ماں باپ کو مرنے کے بعد بھی اب تک دعاؤں میں ان کے لیے روتے ہیں, تمنا کرتے ہیں کاش زندہ ہوتے تو تھوڑی خدمت کر کے اپنے گناہوں کو معاف کروا لیتے, کاش زندہ ہوتے تو. سب سے بڑی عبادت ہی ہمارے لیے کیا ہے؟ ماں باپ کی خدمت. عورت کے حقوق, عورت کی آزادی, عورت کی آزادی, لیبل بڑے زبردست. رزلٹ کیا نکل رہا ہے؟ مرد کی عیاشی. نہیں آئی بات؟ عورت کی آزادی کا مطلب پتہ ہے کیا ہے؟ کپڑوں سے آزاد کرو تاکہ مردوں کے کیا ہوں؟ مزے. مرد کبھی بھی بور نہ ہو. بورنگ لائف برقوں میں عورت نظر آ رہی ہے, بوریت کس کو ہوگی؟ آدمی کو ہوگی نا. آپ جب آفس میں جاؤ, ایک پھلجڑی یہاں بیٹھی ہوئی ہو, ایک پھلجڑی چھمک چھلو یہاں بیٹھی ہوئی ہو, آپ کے آپ باس بن گئے تو ایک پھلجڑی آپ کی اسسٹنٹ ہو, اس پھلجڑی کو کیا مل رہا ہے؟ بیوی والی محبت نہیں مل رہی اس کو جو گھر میں رہ کے ملتی. اور ابھی بڑھاپا اس پھلجڑی کا جو برباد ہونے والا ہے نا. آج کسی نے مجھے کہا کہ آج کل شادی شدہ خواتین کنواری لڑکیوں کو دیکھ کر احساس کمتری میں جاتی ہیں, جو گاڑیوں میں گھوم رہی ہیں, لائف کو انجوائے کر رہی ہیں. میاں لیس زندگی, کوئی میاں نہیں ہے, اچھی پوسٹوں پر ہیں, پیسہ عیاشی. تو شادی شدہ بیچاری ٹھٹھرتی ہے انہیں دیکھ کے کہ ہاں میں تو اپنے میاں کو پوچھنا ہے, چائے کا پوچھنا ہے, بچوں کا خیال, بچوں کا پیمپر چینج. او ہو ہو, اصل عیاشی کس کی ہے؟ اس کی. تو جنہوں نے مجھے یہ کہا نا, میں نے ان سے کہا کہ تھوڑے دن اس کی جوانی کے گزرنے دو. تنہائی جس طرح انسان کو کھاتی ہے نا, گاڑی انسان کی تنہائی کا آلٹرنیٹ. دیکھو میں امریکہ جاتا ہوں نا, گاڑی مجھے وہاں بھی مل جاتی ہے ڈرائیو کے لیے, جاپان جاتا ہوں وہاں بھی مل جاتی, پھر بھی گھر بھاگنے کا دل کرتا ہے, کیونکہ ہم گاڑی سے دل کی باتیں بولو نہیں کر سکتے. محبت بچوں سے, بیگم سے ملتی ہے, بہن بھائیوں سے ملتی ہے, دوستوں سے ملتی ہے. ان کے دوست بھی ہوتے ہیں. لڑکی کا دوست جو ہوگا یا تو بھائی ہوگا یا کوئی غیر محرم ہوگا. بھائی ہوتا نہیں ہے, ٹھیک ہے نا. تو جو غیر محرم ہوگا وہ کیا دوستی لگائے گا ان سے یار؟ وہ کیا, کس نیت سے دیکھے گا ان کو وہ؟ تو میں نے کہا یہ رنگ رلیوں پہ زمانے کی نہ جانا اے دل, یہ خزاں ہیں جو انداز بہار آئیے. ڈپریشن میں گھریلو عورتیں نہیں ہوتی, ڈپریشن میں گھر سے باہر نکلنے والی عورتیں ہوتی ہیں. چند گھروں کے ڈپریشن کے واقعات معیار نہیں ہوتے, بعض عورتوں پہ سسرال میں ظلم ہوتا ہے، وہ ڈپریشن میں ہوتی ہیں، بہت کم ہے ان کی تعداد، میجورٹی عیش کر رہی ہے گھروں کے اندر، ظلم ہو رہا ہے، اس کی نوعیت کم ہے. ابھی ہماری سوسائٹی میں خیر غالب ہے، شر کم ہے. ان خواتین کو گھروں سے نکال دیا آپ نے عیاشی کے نام پہ، آزادی کے نام پہ. عیاشی ان کی نہیں بڑھے گی، عیاشی کس کی بڑھے گی؟ آدمیوں کی عیاشی بڑھے گی. ابھی وہ دبئی کی شیخہ کا بیان آیا ہے نا، پتہ نہیں صحیح ہے غلط ہے واللہ عالم، کہ میرا میاں رنگلیاں منا رہا ہے باہر مردوں کے ساتھ، میں اس کو طلاق دیتی ہوں، طلاق دیتی ہوں، تین طلاقیں انگلش میں لکھ کے بھیج دی اس نے، پتہ نہیں فیک خبر ہے صحیح خبر ہے. وہ رنگ رلیاں اگر بالفرض منا رہا ہے تو کیوں منا رہا ہے؟ کیونکہ سوسائٹی میں عورت گھر کے اندر نہیں ہے، اپنی بیوی کو دیکھ دیکھ کے تھک گیا ہوگا، اب اس کو رنگ رلیاں. لوگ کہہ رہے ہیں اتنی خوبصورت شہزادی کو چھوڑ کر ادھر منہ مار رہا ہے، اور بھائی جان اس کو وہاں نئے نئے ڈیزائن روزانہ نظر آ رہے ہیں. جتنی بھی خوبصورت بیوی ہو، جب باہر مختلف قسم کے ڈیزائن نت نئے نظر آئیں گے تو گھر کی مرغی دال برابر ہوگی. اسلام نے کہا عورت کو گھر کے اندر رکھو تاکہ مرد اپنی بیوی کو دیکھے، باہر اس کو نئے نئے ڈیزائن نظر نہ آئے. اب یا تو مردوں کو برقع پہنا کے گھر میں بٹھا دیں یا عورت کو بٹھا دیں، دونوں میں سے ایک کو بٹھانا پڑے گا. دونوں کو آزاد چھوڑ دیا تو یہ نر مادہ بنیں گے، یہ مرد اور عورت نہیں بنیں گے. آج مرد مرد نہیں ہے، نر ہے، اور عورت عورت نہیں ہے، مادہ ہے. جیسے بھیڑ بکریوں میں بکرے بکریاں ہوتی ہیں نا، بکرا کا کام ہے بکریوں کو تلاش کرنا، تو آج بھی مردوں کا کام کیا ہے؟ عورت سر پہ مسلط ہے ان کے. تو اسلام نے لیبل نہیں لگائے زیادہ عورت کے حقوق کے، دیے ہیں عورت کو رائٹس، گھر میں بیٹھو تمہیں گھر میں سب کچھ ملے گا. باہر نکل کے ان گھروں کو خراب نہ مت کرو جن کی عورتیں گھروں میں بیٹھی ہوئی ہیں. میرے پاس ایسے ایسے کیس آتے ہیں نا، ایک صاحب کہہ رہے ہیں کہ، اب میں نہیں کہہ رہا سب ایسے ہوتے ہیں، بیگم کے موبائل میں چپ رکھی ہوئی ہے تاکہ پتا چلے یہ آفس ہی جا رہی ہے کہیں اور جا رہی ہے. یار یہاں تک حالات ہو گئے ہیں یار، کیا میاں بیوی کی زندگی ہوگی؟ کیونکہ اعتماد نہیں رہا، بیگم بھی جاب کر رہی ہے، آپ بھی جاب کر رہے ہیں، اب پتہ نہیں یار وہ وہاں کیا کر رہی ہے. ایسا نہ ہو کہ اس کو کوئی مجھ سے زیادہ ہینڈسم نظر آ جائے، زیادہ تنخواہ والا نظر آ جائے، پتا چلا اس نے زیادہ خرچہ شروع کر لیا، اور عدالتوں نے خلا کا حق عورتوں کو ویسے ہی دے دیا ہے، اور خلا لینے کی ضرورت بھی نہیں ہے، ویسے ہی سب کچھ مارکیٹ میں لیگل ہو گیا ہے، تو خرچہ یہاں سے لیتے رہو، تعلقات وہاں رکھو. یہ سوسائٹی میں، میں نہیں کہہ رہا ابھی ہر جگہ ایسا ہو رہا ہے، خیر غالب ہے، شر کم ہے، لیکن یہ شر کل مزید بڑھے گا. آ گیا ہے سوسائٹی میں یہ شر. پہلے مرد کو پتا ہے میری بیوی باہر گئی ہے، ماں کے گئی ہے تو ماں ہی کے گئی ہے، بہن کے گئی ہے تو بہن ہی کے گئی ہے. اب جب ڈیلی بیسس پہ وہ آفس جا رہی ہے، بیسیوں قسم کے مرد اس کے ساتھ بیٹھے ہوئے ہیں صبح و شام، تو ادھر وسوسے کس کے دل میں آئیں گے؟ کس آدمی کے دل میں؟ آدمی کے دل میں آئیں گے، یار پتہ نہیں جا بھی رہی ہے کہ کیا ہے. اور تھوڑی سی مرد میں کمزوری ہوئی، اسے پتا ہے کہ اب میری اس کمزوری کا یہ ناجائز فائدہ اٹھا سکتی ہے. اور اسی طرح عورت کو بھی میاں پہ اعتماد ختم. پہلے عورت کو پتا تھا میرا شوہر آفس میں ہے تو وہاں بڑی بڑی داڑھی مونچھوں والے اسی جیسے امپلائیز ہوں گے، کلیگ ہوں گے اس کے. اب اس کو پتا ہے کہ جب یہ آفس میں جا رہا ہے تو کال سینٹر میں اس کے دائیں بائیں پھلجھڑیاں بیٹھی ہوئی ہیں، تو اسے میں تھوڑے دنوں میں پرانی پرانی سی لگوں گی. تو اس کو اپنے میاں پہ اعتماد ختم، میاں کو بیوی پہ اعتماد ختم، تو اس سے گھروں کا نظام کیا ہوگا؟ تباہ. اور اس سے نقصان عورت کا ہوگا، مرد کا نہیں ہوگا. طلاق کے بعد عورت کا معاملہ خراب ہوتا ہے، آدمی کہہ رہا ہے چلو جان چھوٹی، ٹھیک ہے نا، عیاشی کا دروازہ کھل گیا. وہ تو شریف شرفا قسم کے آپ لوگ بیٹھے ہوئے، ان کو تکلیف ہوتی ہے، ورنہ سیکولر لبرل آدمی کہتا ہے جان چھوڑا یار، نکل پتلی گلی سے. سب کی بات نہیں کر رہا لیکن ایسا ہوگا آہستہ آہستہ. تو اس لیے ان ناروں سے متاثر نہ ہوا کرو میرے بھائی، رنگ رلیوں پہ زمانے کی نہ جانا اے دل. یہ خزاں ہے جو لیبل باہر کا لگا کے آئی ہے، ٹھیک ہے نا، خزاں ہے جو لیبل کس کا لگا کے آئی ہے؟ باہر کا لیبل. ہم نے اپنی ماؤں کو، دادیوں کو، گھروں کی عورتوں کو دیکھا ہے، گھروں میں زندگی گزاری، عیش کی انہوں نے اور کر رہی ہیں الحمدللہ. اور ہم نے ان کو بھی دیکھا ہے جو گھروں سے باہر نکلی ہیں آزادی کے نام پہ. تو جوانی میں کچھ رنگ رلیاں ہوتی ہیں لیکن تنہائی کیا کرتی ہے؟ کاٹتی ہے. देखो दुनिया में सबसे ज्यादा डिप्रेशन इंसान को नाकाम रिलेशन की बेस पे होती है। इंसान की जिंदगी में सबसे ज्यादा वैल्यू रिलेशन की है। दौलत भी लोग इसलिए कमाते हैं ताकि रिलेशन बने, एक वजह यह भी है, वरना असल चीज क्या है, इंसान मोहब्बतों का भूखा है। आदम अलैहि सलाम जन्नत में बोर हो गए थे, अल्लाह ने मोहब्बत के लिए अम्मा हव्वा को पैदा किया, और अम्मा हव्वा को ऐसा नहीं किया कि पहले पैदा कर दिया, अल्लाह को पता था अकेली ये बोर हो जाएंगी, पहले मियां का इंतजाम करो इनके लिए। समझ रहे हो कि नहीं समझ रहे? क्योंकि अम्मा हव्वा को बच्चा ऐसा नहीं पैदा किया कि बच्चा हो, बच्चे होके बड़ी हो, डायरेक्ट पूरा बालिग बना के पैदा किया अल्लाह ने। तो बुलूगत में अल्लाह ने ये नहीं चाहा कि ये बालिग हो और शौहर लेस हो, पहले मियां का इंतजाम करो फिर लड़की आएगी दुनिया में। तन्हाइयां तभी लड़कियों की, जब शादियां नहीं होती तन्हाई तन्हाई, फिर बॉयफ्रेंड, फिर लड़कों से दोस्तियां, और उसका नतीजा क्या है, इतनी दोस्तियां हो चुकी होती हैं कि जब शादी होती है तो पुराना वाला याद आ रहा होता है, उसकी मिस कॉलें आ रही होती हैं, फिर वो कंपेयर कर रही होती हैं, ये वाला मुनासिब था या वो वाला, फिर आदमी को शक। और इसकी भी गर्लफ्रेंड्स बहुत सारी होती हैं, उनके अपने रास्ते होते हैं, इसने वसीम के नाम से वसीमा का नंबर सेव किया होता है, महमूद के नाम से महमूदा का नंबर होता है, वहीद के नाम से वहीदा का नंबर होता है। क्या बन रहा है यार ये मुआशरा, क्या बन रहा है ये तो नरमादा वजूद में आ रहे हैं, ये मर्द औरत थोड़ी है, ये सारा गधे घोड़े वाला निजाम। लेबल क्या है, औरत की आजादी, दकिया नूसी नहीं, बुरका पहनाओ घर में, ये मौलवियों की फजूल किस्म की बातें हैं। अब वो दौर नहीं है, अब दुनिया चांद से पहुंच गई है, अब कोई मौलवियों की इन बातों में नहीं आएगा। इसका मतलब दुनिया चांद से पहुंच गई है, अब इंसान को गधे घोड़े वाला सेटअप दे दो, इंसानियत उनसे छीन लो, क्योंकि गधे घोड़ों में भी मियां बीवी नहीं होते, रिलेशन उनका भी बहरहाल होता है, गधे का गधी के साथ और घोड़े का घोड़ी के साथ, कुत्ते का भी होता है वो ज्यादा हो जाएगा, लेकिन बहरहाल। तो मेरे भाई लेबल पे मत जाओ, लेबल पे मिलते जुलते नामों से धोखा मत खाओ। हुकूक की बात सिर्फ इस्लाम करता है, बाकी सब ड्रामे हैं, सब बर्बादी है, बेकार की बातें हैं। तो कहां से कहां बात चली गई, असल में तो तौहीद पर बात कर रहा था, तो वही बात है ना, लेबल लेबल लगा के पता नहीं क्या क्या कर दिया सोसाइटी में। आजादी आजादी के तो ना, मेरा जिस्म मेरी मर्जी का, फजूल किस्म की बात है। औरत का जिस्म जब औरत की मर्जी होगी ना, तो अय्याशी किसकी बनेगी, मजे मर्द तो चाहते हैं तुम्हारा जिस्म तुम्हारी मर्जी, ताकि हम जब तुम तक पहुंचे तुम्हें किसी से पूछने की जरूरत ना रहे, पकड़ी जाओ तो कोई मारे नहीं तुम्हें, मर्द तो मजे हैं मर्द के भाई, चंद पैसों में राजी कर लेगा वो। अल्लाह मियां ने कहा तेरे जिस्म पे तेरी मर्जी नहीं है, तुझे बीवी बना के लाएगा तो ऑप्शन है, और बीवी बना के लाने में पकड़ा कौन जाएगा, आदमी सारी जिंदगी उस पे खर्चे, तेरे बच्चों का बाप बनेगा वो, अंग्रेजों में होते भी हैं नहीं भी होते, कभी कह लेते हैं ठीक है मैं एज ए फादर इसको एक्सेप्ट करता हूं, कभी कहते हैं नहीं भाई जाओ। तो मर्दों के मजे हैं भाई, मर्दों को चाहिए अमेरिका में पैदा हूं, औरतों को चाहिए मुस्लिम सोसाइटी में पैदा हूं। अंग्रेज औरत पता है जब मुसलमान होती है ना, वो तीसरी बीवी बन जाती है आराम से, क्योंकि उसको पता है अपने मर्दों का, वो कहती चार होंगी ना, पता होगा चार हैं, क्योंकि उसने वो जिंदगी गुजारी होती है कि मेरा एक बॉयफ्रेंड था और कमबख्त ने बीसियों गर्लफ्रेंड रखी हुई थी संभाल के दाएं बाएं। अंग्रेज वाकई झूठ नहीं बोलते, लेकिन एक झूठ 99% गोरा बोलता है अपनी बीवी से कि मेरा तुम्हारे अलावा कोई रिलेशन नहीं है, और अपनी गर्लफ्रेंड से कि मैं तुम्हारे अलावा किसी से मोहब्बत नहीं करता। ये अंग्रेज ये झूठ जैपनीज भी बेतहाशा बोलते हैं, और अंग्रेज भी अमेरिकन भी जर्मनी वाले भी फ्रांस वाले भी 99% ये झूठ, इसके अलावा कोई झूठ नहीं बोलते वो, और हम ये वाला झूठ कम बोलते हैं, इसके अलावा सारे झूठ। लेकिन ये एक झूठ ही उन सारे झूठों पे क्या है, हमारे झूठ क्या होते हैं यार, टमाटर गले हुए थोड़े से यूं नीचे कर दिए, ऊपर साफ साफ क्या कर दिए, पहना दिए टमाटर उसको, गुरबत में कर रहे हैं यार, गलत कर रहे हैं। ये हालात आप अंग्रेजों को दो तो सही, ये दो फिर देखता हूं भाई कौन ईमानदार है। ईमानदारी और बेईमानी का आजमाइश में पता चलता है। जब पेट भरे हुए होते हैं तो सारे ईमानदारी होते हैं मेरे भाई। तो यूरोप, अमेरिका और इन मुल्कों की तरक्की याफ्ता मुल्कों के ईमानदारी के वाकयात हमारे सामने बयान मत किया करो। तोंदे भरी भी होती हैं तो बेईमानी की जरूरत होती नहीं है। इन हालात में, इन पसीनों में और लोड शेडिंग में 10 मुहर्रम का रोजा रखा, हमारे घर वालों ने लाइट ही चली गई, ऐन इफ्तारी के वक्त लाइट आई है। अबे तुमने करबला बना दिया यार। तो वो घर वाले बोल रहे थे कि भाई इस तकल्लुफ की अब जरूरत क्या थी, सब बेहोश होने वाले थे, ऐसी हालत हो गई थी। तो इस कंडीशन में अंग्रेज सच बोले, फिर मानूंगा भाई अंग्रेज क्या है, सच्चा है। तो ये हालात जो हमारे ऊपर चल रहे हैं, इस डिजाइन के हुक्मरान और इस किस्म के हालात आप जैपनीज को दें, जैपनीज बोटियां नोच नोच के खाना शुरू कर देंगे आपकी। सही ना, सबके पेट भरे हुए हैं, मुआशी तरक्की है, लाइफ को क्या कर रहे हैं, इंजॉय कर रहे हैं। तो क्या जरूरत है भाई उनको झूठ बोलने की। तो इसलिए ज्यादा ज्यादा ना वो तारीफें किया करो। कुछ तारीफें बनती भी हैं वो मैं खुद ही कर लेता हूं, वो आपके बताए बगैर मैं खुद ही कर लेता हूं। सारी बुराइयां नहीं, कुछ अच्छी बातें। खैर बात को समेटता हूं मैं। तो मेरे भाई मुशरिक क्या गड़बड़ करता है, वो करता शिर्क है, लेबल उस पर क्या लगा देता है, तौहीद का। तो अल्लाह मियां ने फरमाया कि माबूदों में कुछ माबूद ऐसे हैं जिनको लोग माबूद समझ के उनकी इबादत करते हैं और तौहीद परस उनको माबूद नहीं समझते, लिहाजा उनकी इबादत नहीं करते। वहां तो मामला है क्लियर, लेकिन अल्लाह फरमाते हैं कुछ माबूद ऐसे हैं कि तौहीद परस भी उनकी इबादत करते हैं लेकिन उसको माबूद मानने के लिए तैयार नहीं है। वो कौन से माबूद है? वो है ख्वाहिशात का बुत। कि आप अपनी ख्वाहिशात से पूछें कि सही क्या है और गलत क्या है। हमारा जिस काम को दिल चाह रहा होता है हम कहते हैं यही सही है। अक्सर तीन तलाकों में ऐसा होता है, जब कोई तीन तलाकें देता है ना, हम कहते हैं नहीं है, तो कहते हैं ये गलत। वो क्यों? दलील की बेस पे नहीं, इसलिए कि उसकी ख्वाहिशात तकाजा कर रही होती हैं कि इसको एक करार दिया जाए। तो उसको वो मुफ्ती सही लग रहा होता है जो उसकी ख्वाहिशात को फेवर दे रहा होता है। इस्लामिक बैंकिंग सूद है, यानी बहुत से लोगों की नजर में, जब तक उनको खुद बैंक में जॉब ना मिले। हजरत मुफ्ती तकी साहब को सुबह शाम बुरावला कहते हैं, जब बैंक से ऑफर आ गई तो भाई मुफ्ती तकी साहब का फतवा है यार, ये किसका फतवा है, मैं अपनी तरफ से थोड़ी कह रहा हूं। अदालती खुलाक का लदम है, कोई हैसियत नहीं है, दो टके की हैसियत नहीं है अदालती खुला की। लेकिन अगर पुराना शोहर अब याद आ रहा है तो भाई जरा किसी मुफ्ती से पूछ तो लो कि ये खुला शरी लिहाज से ठीक हुआ भी था कि नहीं हुआ था। ये ऐसे केसेस, ये सारे वो हैं जो हम मुशाहिदा बोलो कर रहे हैं। सेकुलर लिबरल आदमी सुबह शाम चीखता रहेगा कि बहन को इस्लाम ने आधी जायदाद क्यों दी है, पूरी क्यों नहीं दी, बहन का हिस्सा इतना क्यों नहीं है जितना भाइयों का है। लेकिन जब सेकुलर आदमी के अब्बा का इंतकाल हो गया तो फिर बहन को पूरा हिस्सा देने के लिए तैयार नहीं होता। फिर हमारे पास आता है, मुफ्ती साहब मेरी बहन कह रही है 1 करोड़ तुम्हारे तो 1 करोड़ ही मेरे, और मेरे अब्बा ने वसीयत की थी कि 1 करोड़ मेरे तो 1 करोड़ इस बेटी को भी देना। तो वो बहन मुतालबा कर रही है भाई से ना कि अब्बा ने लिख के दिया इस टाइम पेपर पे कि देखो तुम्हारे 1 करोड़ तो 1 करोड़ इसके भी है। तो वो आएगा, मुफ्ती साहब अब्बा की ये वसीयत शरअन, ऐन पे पूरा ना ऐन निकालते हैं फिर अंदर से, शरअन व अकलन नाफिज होगी कि नहीं होगी। मुफ्ती साहब कहते हैं भाई वसीयत क्या है, कल अदम बहन को आधा मिलेगा, आपको पूरा मिलेगा, डबल मिलेगा। अब्बा ने जो कह दिया बेटी को भी पूरा मिले, ये अब्बा की वसीयत क्या है, कल अदम। तो फतवा लेते हैं, देखो इस्लाम मुफ्ती लोग ज्यादा समझते हैं, मुफ्तियों से फतवा लिया जाए। तो ये मार्केट में क्या हो रहा है? अब यूट्यूब की अर्निंग के बजे में बताया ना जायज है, तो लोग कहते देखो अपनी अपने चैनल को हलाल करने के लिए जायज है। हालांकि मैं बार बार कहता हूं, हमने जब इस पे जवाब का फतवा दिया था हमारा कोई चैनल सिरे से था ही नहीं, ना बनाने का इरादा था। लेकिन लोग क्या कर रहे होते हैं हमारे खिलाफ, ये मौलवी खुद
چیزوں کو حلال کرنے کے لیے یوٹیوب حلال ہو گیا، دیکھو اصل میں پھر خود تھوڑے دنوں میں چینل کھول رہے ہوتے ہیں، مونیٹائز کرا رہے ہوتے ہیں، پھر جب ان سے کہا کہ یار یہ تو حرام ہے، بھائی مفتی طارق مسعود صاحب کا فتویٰ ہے، جامع الرشید کا فتویٰ ہے، ہم بھائی مفتیوں کے فتوے کو فالو کریں گے؟ میں سمجھا پا رہا ہوں اپنی بات کہ نہیں سمجھ میں آ رہا؟ اچھا میرے بھائی، جھگڑوں میں یہی چل رہا ہے، ابا جب ابا کو بیٹوں سے حق چاہیے تو وہ ساری حدیثیں جو ماں باپ کے حقوق پر ہیں اے ٹو زیڈ، صحیح ضعیف، حسن لغیری، حسن لعینہ، اور ضعیف جو ہے صحیح لغیری، صحیح لعینہ، ساری متواتر حدیثیں یاد کر کے بیٹے کو سنا رہے ہوتے ہیں. سمجھ میں آ رہی بات کہ نہیں آ رہی؟ کہ اسلام میں باپ کا یہ حق ہے، یہ حق ہے، یہ حق ہے. جب بیٹا بڑا ہو کر کہتا ہے ابا وہاں دل چاہ رہا ہے، یا ابا میرے پاس اب ارننگ بھی ہو گئی ہے، میں شادی کرنا چاہتا ہوں، اور پھر بیٹا ایک حدیث بھی سنا دے، صحیح ہے، تو پھر ابا، پھر یہاں ابا اسلام کو کیا کرتے ہیں؟ سائٹ. پھر ابا کہتے ہیں تو ہوتا کون ہے باپ کے سامنے ایسی باتیں کرنے والا؟ میں نے تجھے پال پوس کے بڑا اس لیے کیا ہے کہ تو مفتی طارق مسعود کے بیان سن کے چار چار شادیوں کی باتیں کرے؟ نالائق، پہلے میرا جو تیرے اوپر خرچہ ہوا ہے وہ کما کے مجھے ریٹرن لوٹا، اس کے بعد جو ہوگا دیکھا جائے گا. ہر آدمی فنٹر بنا ہوا ہے بھائی. بعض مسجدوں کے امام، اکثر ایسے نہیں ہوتے، آپ اماموں کو برا نہ سمجھیں، بعض امام کیا کرتے ہیں، جب پیسوں میں وہ گڑبڑ کر رہے ہوتے ہیں نا، جب کوئی امام کے ساتھ بد کلامی کرے، بد تہذیبی کرے، تو امام صاحب کہتے ہیں امام کا شریعت میں احترام ہے، جس کے پیچھے نماز پڑھتے ہو احترام ہے. 100% ہم بھی مانتے ہیں بھائی، بھائی علماء ورثہ انبیاء ہیں، علماء انبیاء کے وارث ہیں، حدیث میں آتا ہے، تو نبی کا جب احترام ہے تو نبی کے وارثوں کا بھی احترام ہے. لوگ کہتے ہیں حضرت آپ سر پہ دم کر دیں ہمارے، آج کے بعد آپ کی کبھی غیبت نہیں کریں گے، آپ ہمارے بڑے، آپ ہمارے باپ، کیونکہ آپ نے ہمیں نبی کی حدیث سنا دی. پھر جب بعض اماموں کی بات کر رہا ہوں، دیکھو اماموں سے بدگمان نہ ہو، بےچارے ویسے ہی اماموں کے لوگوں نے قط بنائی بھی ہوتی ہے، لیکن بعض ائمہ کیا کر رہے ہوتے ہیں، بھائی چندہ آ رہا ہے، پتہ نہیں کتنا آ رہا ہے، کہاں جا رہا ہے، کوئی حساب و کتاب نہیں ہے. پھر جب آپ ان سے پوچھتے ہیں امام صاحب آپ ڈائریکٹ چندہ لے کے رسید کیوں نہیں کٹوا رہے، آپ اس کا حساب کیوں نہیں دے رہے، سورہ بقرہ کی اتنی لمبی آیت ہے کہ آپس کے معاملات لکھت پڑھت کے بغیر اور گواہوں کے بغیر مت کیا کرو تاکہ بدگمانی کا موقع نہ ملے. تو امام صاحب فوراً العلماء ورثۃ الانبیاء، علماء سے ایسے بات نہیں کی جاتی. حضرت چلو اور نرم لہجے میں بات کر لیتا ہوں، امام صاحب جو اس دن 20 لاکھ روپے آئے تھے اس کا کوئی حساب و کتاب نہیں ہے، کہاں گئے؟ بہت تمیز سے درود شریف پڑھ کے بات شروع کرتا ہوں میں. سمجھ رہے ہو؟ امام صاحب کہیں گے تمہیں شرم نہیں آتی، اتنی بڑی داڑھی میں نے رکھی ہوئی ہے، میں چور نظر آ رہا ہوں تمہیں کیا شکل سے؟ تو اب آپ جواب میں کہو امام صاحب سورہ بقرہ میں اللہ نے جو کہا مالی معاملات کو لکھو، کنفیوژن پیدا نہ کرو، بدگمانی کو موقع نہ دو، اس میں اللہ یہ نہیں کہا یہ کام بغیر داڑھی والے کریں، داڑھی والے نہ کریں، ایسی کوئی شرط اللہ نے بولو نہیں لگائی. جب میں دوسری جاتی کر رہا تھا نا، لوگوں نے کہا تمہارے بچے ہیں تمہیں شرم نہیں آتی یہ کام کرتے ہوئے؟ میں نے کہا اللہ میاں نے جو کہا نا دو دو تین تین کرو، اس میں اللہ نے یہ اگر کہہ دیتا جن کے بچے نہیں ہیں وہ کریں تو میں نہیں کرتا. اللہ میاں نے کہا جتنے بھی مسلمان ہیں وہ کریں. پھر کسی نے کہا داڑھی رکھ کے یہ کام کرو شرم نہیں آ رہی؟ میں نے کہا اللہ میاں نے جو قرآن میں کہا دو دو تین تین کرو، اس میں یہ نہیں کہا کہ بغیر داڑھیوں والے کریں، داڑھی والے نہ کریں. بعض لوگوں کی داڑھی سفید ہوتی ہے وہ یہ کام کر رہے ہوتے ہیں، تو لوگ کہتے ہیں سفید داڑھی میں دوسری شادی کرتے ہوئے تمہیں شرم نہیں آتی؟ ایک صاحب آئے نا، میں نے کہا ان کو بولو قرآن میں اللہ نے یہ نہیں کہا جن کی کالی داڑھی ہیں وہ دو دو تین تین اور چار چار کریں، سفید والے یہ کام بولو نا نہیں کریں. ایک صاحب کرنے لگے، کسی نے کہا تمہاری پہلی بیوی اتنی اچھی ہے، پسندیدہ ہے، اس کے ہوتے ہوئے کیوں کر رہے ہو دوسری؟ وہ میرے پاس ہے، میرے پاس دلائل بہت ہیں الحمدللہ. میں نے اس سے کہا اللہ میاں نے کہا فن کی ہو ما طاب لکم، جو تمہیں پسند آئیں ان سے دو دو کرو، پہلی بھی پسند تو دوسری بھی پسند. یہ نہیں اللہ نے کہا جو ناپسندیدہ ہو تو کرو. نہیں آ رہی میرا خیال ہے بات؟ تو بھائی اللہ نے جو کہا ہے نا ویسے کر لو، ٹھیک ہے، ہمت نہیں ہے تو مت کرو، اللہ کو قانون کو چینج کرنے کی کوشش مت کرو. تو اب امام صاحب سے آپ نے پوچھا امام صاحب آپ یہ جو گڑبڑ کر رہے ہیں چندوں میں کوئی پتہ ہی نہیں چل رہا، امام صاحب فوراً علماء عین نکالیں گے پورا نا. سب امام نہیں بعض, اکثر تو الحمدللہ ٹھیک ہی چل رہے ہیں, اس شعبے میں خیر غالب ہے. تو وہ عین نکالیں گے اندر سے علماء کے بارے میں, شرعن یہ جائز نہیں ہے طریقہ, شرعن بات کرنے کا یہ طریقہ ٹھیک. عین بڑا ٹائٹ نکلتا ہے پھر ایسے موقع پہ, ایک ہا بہت خاندانی نکلتا ہے اور ایک عین بہت خاندانی نکلتا ہے. تو آپ بولو بھائی سورہ بقرہ کی آیتیں ہم نے آپ سے ہی سنی ہیں کہ مالی معاملات میں کلیئر ہونا چاہیے انسان. تو بس ہر آدمی کا اسلام اپنی مرضی کا ہے. اسی کو قرآن نے کہا کہ تم نے ایسے لوگ تو دیکھے ہوں گے جو بتوں کی عبادت کرتے ہیں, جو عیسیٰ ابن مریم کی عبادت کرتے ہیں, جو مزاروں کو سجدہ کرتے ہیں. ایسے بھی بہت لوگ ہیں جن کا خدا ان کی خواہشات, ان کی خواہش جب کسی چیز کو حلال کہہ دے تو وہ حلال, جب کسی چیز کو حرام کہہ دے تو وہ حرام. تو بھائی ہم نے اپنی خواہشات کو معبود نہیں بنانا. ہمارا معبود کون ہے؟ اللہ. اللہ سے پوچھیں گے کیا لیگل اور کیا الیگل. اللہ ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے. وما علینا الا البلاغ.